चलिए अल्लाह का नाम लेकर शुरू करते हैं। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला अशरफिल अंबिया इवल मुरसलीन व अला आलिही व सहबिही व मन सन्ना बिसुन्नतिही इला यौमिद्दीन। अल्लाहुम्मा जअलना मिनहुम व मिनल्लज़ीना आमनू व अमिलु सालिहात व तवासव बिल हक्की व तवासव बिस सब्र। आमीन या रब्बल आलमीन। थुम्मा अम्मा बाद, फाऊज़ु बिल्लाहि मिनश्शैतानि रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, रब्बिश्राहली सदरी वयस्सिरली अम्री वहलुल उक़दतम मिन लिसानी यफ़क़हू क़ौली। अल्लाहुम्मा थब्बितना इंदल मौति बिला इलाहा इल्लल्लाह। ए हमारे अल्लाह, हमें हमारी मौत पर कलमा ला इलाहा इल्लल्लाह पर साबित कदम रखिए। आमीन या रब्बल आलमीन। हमारा इरादा इंशाल्लाह इन 8 दिनों में सूरतुल मुल्क को कवर करने का है। अल्लाह ताला बरकत देंगे इंशाल्लाह तो मुकम्मल भी हो जाएगी, और जिस मकसद से हमने सूरह मुल्क को सिलेक्ट किया है अल्लाह ताला वो मकसद भी हमारा पूरा करवाएंगे। अल्हम्दुलिल्लाह आप और मैं जिस बैकग्राउंड के साथ हैं, हम मेरा ख्याल है हार्डली कोई ऐसा होगा जो पहली मर्तबा कुरान सुन रहा है। हम लोग काफ़ी अरसे से कुरान से जुड़े हुए हैं, हम काफ़ी अरसे से कुरान को सुन रहे हैं। कुरान की बात को समझना आपके और मेरे लिए रिलेटेबल होता है अल्लाह की रहमत से। तो इंशाल्लाह जितनी बातें हम यहाँ करेंगे इस सूरत के हवाले से, उसमें से बहुत सी आपके लिए रिमाइंडर होंगी, बहुत सी इंशाल्लाह आपके ईमान को पुख्ता करेंगी, और बहुत सी बातें इंशाल्लाह आपके ईमान में मज़ीद इजाफा करेंगी। हम अपने आसपास बहुत सी किताबें और बहुत सी चीज़ें पढ़ते हैं। एक मरतबा एक स्कॉलर ने अपनी किताब में ये बात मेंशन की थी कि मैं अपने आसपास जितनी चीज़ें भी देखता हूँ, जितने हालात और वाकयात को ऑब्जर्व करता हूँ, मुझे उसमें अल्लाह की डिवाइन विल मैनिफेस्ट होती हुई मिलती है। चाहे आप इस वक्त कुर्सी पर बैठी हैं या आप इस वक्त ज़मीन पर बैठी हैं, आपको भी अपने आसपास बहुत सी आयात नज़र आ रही हैं। आप अपने घर जाने के लिए बाहर निकलेंगी तो आपको जो बाहर कायनात, बाहर जो दरख्त, बाहर जो रॉक, बाहर जो घर नज़र आएंगे, आपको उनके अंदर भी मुख्तलिफ अल्लाह ही की डिवाइन विल के मैनिफेस्टेशंस मिलेंगे। तो उन्होंने अपनी किताब में ये लिखा था, वमन युअज़्ज़िम हुरुमात अल्लाह वहुवा खैरुहु इंदा रब्बी, जो अल्लाह की सैंटिफाइड की हुई चीज़ों की हुरमत को समझ जाता है, यानी जो इंसान अल्लाह की सैंटिफाइड चीज़ों को समझना शुरू हो जाता है, उसके लिए हर चीज़ खैर का बायस बन जाती है। जो कुरान का तालिब इल्म होता है, इससे पहले कि कुरान उसकी ज़िंदगी में खुले, कुरान खुलने से पहले ही उसके लिए बहुत सी चीज़ें खैर का बायस बन जाती हैं। मिसाल के तौर पर हम जानते हैं कि हमारा इरादा करना ही कुरान के सामने बैठने का, हमारा इरादा ही करना कुरान की तालीम हासिल करने का, यही हमारे लिए खैर के दरवाजे को खोलना शुरू कर देता है। तो इन स्कॉलर ने अपनी किताब में यही बात मेंशन की थी कि जब आप अल्लाह की सैंटिफाइड चीज़ों को समझने लग जाते हैं, अल्लाह हर चीज़ को आपके लिए खैर का जरिया बना देता है। और अल्लाह की सैंटिफाइड चीज़ों में सबसे ज़्यादा सैंटिफाइड चीज़ जिसको हम कॉन्स्टेंटली ऑब्जर्व करते हैं, वो अल्लाह की मखलूकात हैं जिन्हों जो अल्लाह ने हमारे आसपास रखी हैं। तो जब आप कुरान की आयात के ओ में आते हैं, जब आप कुरान की आयात को एक अमेजिंग वे में समझते हैं, जब आपको कुरान की आयात मार्वल महसूस होती हैं, वहाँ आपको इस सबसे पहले आपको अल्लाह की मखलूकात भी एक ओ का शिकार करती हैं, आपको अमेज करती हैं, आपको रब के मार्वल दिखाती हैं। जैसे मिसाल के तौर पर अल्हम्दुलिल्लाह मैं जब भी इस घर में आती हूँ, मेरे दिल से यही दुआ निकलती है कि अल्लाह की मखलूक को देख कर भी आपको अंदाज़ा होता है कि अल्लाह की मखलूक अपने अंदर कितने मोजज़े, कितने अल्लाह के पैदा किए हुए मुख्तलिफ इमोशंस और कितने अपने अंदर मार्वल रखती है। आप इस घर की होस्ट से लेकर एक दूसरे तक को देख लें, हमेशा इस घर में मैंने खास मोहब्बत महसूस की है, और हर रमज़ान मैंने अल्लाह की खास बरकत देखी है। यकीनन उसमें ना आपका और मेरा कोई इंटेंशन ना होता है कोई खास, ना आप और मैं खास एफर्ट करते हैं, जैसे मार्केटिंग होती है वैसे ही होती है। मेरा हमेशा ईमान इस बात से बढ़ जाता है कि अल्लाह ताला जो इंसान अपने घर को इस इरादे से खोलता है, अल्लाह उसकी नियत को कबूल करता है। अल्लाह उनकी नियत को खालिस भी रखे, अपनी हिफाजत में भी रखे, और अल्लाह इसको बेहतरीन तरीके से कबूल फरमाए। हर चीज़ आपके और मेरे लिए आयत है, हर चीज़ में अल्लाह की डिवाइन विल मैनिफेस्ट होती है। सिर्फ मुझे और आपको, अपने आप को और अपने आसपास के लोगों को इस रियलाइजेशन के ऊपर लेकर आना है। देखिए अल्हम्दुलिल्लाह यहाँ बहुत सी ऐसी माएँ बैठी होंगी जिनके बच्चे उनके साथ इसी क्लास में या किसी ना किसी क्लास का हिस्सा बनते हैं। यहाँ बहुत सी माएँ ऐसी भी हो सकती हैं या जो माएँ इसको सुनेंगी, से कि अल्हम्दुलिल्लाह व्हाट्सएप पर आवाज़ बहुत दूर तक जाती है, ऐसी माएँ भी हैं जो खुद तो कुरान की एक अहमियत को समझ गई हैं लेकिन अभी औलादें उस अहमियत को समझने की तरफ नहीं आईं। माँ बाप औलाद के लिए अभी स्ट्रगल कर रहे हैं कि उनको दीन की बात समझ आनी शुरू हो जाए। ऐसी सूरत हाल में आपके लिए कुरान की क्लास का सुना हुआ एक एक जुमला आपको अपने बच्चों की तरबियत के लिए बहुत फ़ायदा देता है। देखें, हम बच्चों से उनके लेवल पर आकर बात करते हैं तो आपके लिए कुरान एक जिंदा किताब वाकई बन जाती है। अभी हम बात कर रहे थे कि अल्लाह की बनाई हुई हर शय में अल्लाह की डिवाइन विल मैनिफेस्ट होती है। हम इंसान हैं और हम ये अपने आसपास बहुत आसानी से ऑब्जर्व करते हैं। कोई इंसान कोई बहुत अनोखा काम करता है, कोई बहुत एक्स्ट्रा ऑर्डिनरी काम करता है, तो हम देखते हैं कि एक कल्चर जो हमारे यहाँ दुनियावी लिहाज से वेस्टर्न कल्चर से प्रमोट हुआ, जब कोई बहुत एक्स्ट्रा ऑर्डिनरी काम करता है तो लोग उसको ओवेशन देते हैं, लोग तालियां बजाना शुरू कर देते हैं, उनके दिल में उनकी उस काम की अहमियत आती है तो फौरन क्लैप करते हैं, उनकी बात सुनकर उनको लगता है कि बहुत ही क्या शानदार बात की है, तो एक ओवेशन उनके अंदर से निकलती है और अपने दिल की उस मैनिफेस्टेशन को वो क्लैपिंग से या ओवेशन से शो करते हैं। कोई हम यूजुअली देखते हैं, इट्स नॉट अ रिलेटेबल थिंग कुरान की क्लास के साथ, लेकिन क्योंकि हम इस दुनिया का हिस्सा हैं जहां हमें चीजें अपने आसपास उसी तरह इमेजिन करनी है जिसमें हम इस्लाह भी कर सकें और सीख भी सकें। बेथोवन का म्यूजिक कोई चलाता है तो पूरी दुनिया के अंदर उसको स्टैंडिंग ओवेशन मिलती है कि कितना अच्छा ऑर्केस्ट्रा प्ले किया है, कितनी अच्छी तरह से मैनिफेस्ट किया है किसी स्किल को। और आप और मैं इंसान होते हुए मुसलमान हैं तो फिर तो हमें डबल परेशान होना चाहिए। मुसलमान होते हुए हम मैसिव कायनात को देखते हैं, हम अपने सर पर आसमान की कैनोपी को देखते हैं, हम अपने आसपास दरख्त और जानवर देखते हैं, एक्स्ट्रा ऑर्डिनरी जानवर देखते हैं। जानवरों में हाथी को देखें तो कितना वेट कैरी कर लेता है। हम अपने आसपास फूलों को ऑब्जर्व करते हैं, बास फूल ऐसे हैं जो फूल सूरज की मूवमेंट के साथ सूरज के साथ साथ मूव करते हैं। आप अगर हाथी को भी छोड़ दें, अगर आप सिर्फ चींटी को देखें तो चींटी अपने वजन से कई गुना ज्यादा वेट कैरी करती है। आपने अक्सर डॉक्यूमेंट्रीज में देखा होगा, एक इतनी सी चींटी होती है उसको वो इतना बड़ा आपको जो है वो मैग्नीफाइंग ग्लास लगाकर दिखाते हैं कि अपने साइज का 10 times बड़ा पत्ता, पत्ते का छोटा सा टुकड़ा वो अपने सर पर लेकर जा रही होती है। ये अल्लाह की मखलूकात हैं जो मेरे और आसपास हैं। ये चंद चीजें जो मैंने आपके सामने मैनिफेस्ट की हैं इस तरह से। इसके अलावा और जितनी चीजें अल्लाह की कायनात में मैनिफेस्ट करती हैं, हम इंसानों को उनकी एक्स्ट्रा ऑर्डिनरी किसी भी खूबी के ऊपर स्टैंडिंग ओवेशन देते हैं और हम रब की कायनात को देखकर उसके लिए स्टैंडिंग ओवेशन में नमाज के अंदर अल्लाहु अकबर कहते हुए एहसास भी नहीं करते कि हम किसके सामने खड़े हैं। रब की स्टैंडिंग ओवेशन ये है कि आप जब नमाज में खड़े हों, पहली बात तो ये कि मुसलमान हो और जिसको मालूम है कि उसके लिए 5 वक्त की नमाज फर्ज है, अपने आसपास कायनात को देखता है और इन्फर करता है और नमाज के लिए खड़ा नहीं होता, अपने जैसे कमजोर इंसानों को स्टैंडिंग ओवेशन दे सकता है। रब जैसी हस्ती को स्टैंडिंग ओवेशन देने के लिए कायनात जैसे मालिक को जिसने पूरी कायनात को स्टेबल रखा हुआ है उसकी तारीफ में उसकी प्रेज में अल्लाहु अकबर कहकर नमाज की मैनिफेस्टेशन पर नहीं आता। तो ये वो सारे मामलात हैं जो मुझे और आपको बार बार कुरान के सामने बिठाते हैं ताकि आप और मैं भी इस कैटेगरी का हिस्सा ना बने और आप और मैं अपने अंदर अल्लाह की मोहब्बत को इनग्रेंड करें और अपनी औलादों के अंदर इस मोहब्बत को ला सकें। मकसद कुरान की क्लास के अंदर आने का यही है। इस रमज़ान भी हम जो कुरान के साए में बैठना चाह रहे हैं उसका मकसद एक ही है कि हम अल्लाह और अल्लाह के कलाम के साथ, इस रमज़ान में भी हमारा मकसद यही है कि हम इन 8 दिनों के अंदर अल्लाह से अपनी मोहब्बत को रीइस्टेब्लिश करेंगे। हमें है अल्लाह से मोहब्बत, हमें है अल्लाह के कलाम से मोहब्बत, हमें है इस्लाम से मोहब्बत, लेकिन हम जिस दुनिया का हिस्सा हैं उस दुनिया में हमारे आसपास बहुत बहुत से कभी डार्क साइड्स हैं, कभी आजमाइशें हैं, कभी फितने हैं, कभी ख्वाहिशात हैं और कभी हमारे अपने रिश्तेदार हैं जो हमें दुनिया की दूसरी तरफ ड्रैग करते हैं। इसीलिए हम बार बार कुरान के सामने आकर बैठते हैं ताकि कुरान आपकी और मेरी रूह की ग़िज़ा बने, ताकि कुरान मुझे और आपको सोचने समझने का मौका दे। तो हम यहाँ इकट्ठे हुए हैं ताकि हम दोबारा से कुरान से अपने ईमान को बढ़ाएं और अपने कॉन्फिडेंस को नए होराइजन्स दें। ایک نئی اٹیچمنٹ کے ساتھ انشاءاللہ ہم اس رمضان اپنے باقی 11 مہینے کا آغاز کریں. کچھ ایسا ایمان ہم سب کے اندر آ جائے کہ اس رمضان سے ہماری نیکی کرنے کا ٹارگیٹ جو ہے وہ اگلے رمضان تک کانسٹنٹلی ہائر پرسنٹیج پر رہے, ہم اپنے نیکیوں کو آگے بڑھاتے رہیں. دیکھیے قرآن لاجیکل کتاب ضرور ہے, قرآن سائنٹیفکلی بھی بہت سے انسانوں کو جو ہے وہ سیٹسفائی کرتی ہے, قرآن کسی انٹلیکچوئل کو بھی بہت سیٹسفائی کر سکتی ہے. ہاں قرآن میں بہت سی حکمتیں پوشیدہ ہیں, بہت سی انٹلیکچوئل وزڈم موجود ہیں, لیکن ان سب کے اوپر حقیقت یہ ہے کہ قرآن وہ کتاب ہے جس سے مسلمان کو محبت ہوتی ہے. آپ دیکھیں آج بھی آپ کو ایسے مسلمان ملتے ہیں کہ وہ آپ سے کہتے ہیں کہ اگر قرآن رکھا ہوا ہے تو آپ اس کے اوپر اپنی پینسل بھی نہیں رکھیں, وہ کہتے ہیں قرآن کے اوپر کچھ نہیں رکھیں. ہمارے اسلامک ٹریڈیشن میں ایسے اسکالرز آتے ہیں کہ جن کے لیے آتا ہے کہ وہ اگر ان کے ہاتھ میں 4 کتابیں ہوتی تھیں یا لیٹس سے 2 کتابیں بھی ہوتی تھیں تو وہ ہمیشہ قرآن کو ٹاپ پر رکھتے تھے. اتنا احساس, اتنا خیال, اتنی محبت, اتنی اٹیچمنٹ اس کتاب سے ہوتی تھی. تو ہمیں بھی ایک بیلنس ایٹیٹیوڈ کے ساتھ رہنا ہے. ہم سے پہلے کی جنریشن ایسی تھی کہ قرآن کو اب اتنے ادب اور اتنے پروٹوکول کے ساتھ اتنے جزدان میں سجا کے اور اتنے اسپیشل کپڑے کے اندر رکھنا ہے کہ اس کپڑے کے علاوہ رکھیں گے تو شاید اس کی انسلٹ ہو جائے گی. ایک وہ ایکسٹریم تھی, اور ایک ایکسٹریم ہماری اب یہ آ گئی ہے کہ ہم قرآن کو اپنے ہی سجدے کی جگہ پر یا پیروں کی جگہ پر رکھ دیتے ہیں اور ہمیں بادر نہیں کرتا ہے کہ یہ کلام کوئی عام کلام نہیں ہے, یہ کسی انسان کا کلام نہیں ہے, یہ کوئی عام کتاب نہیں ہے, یہ آسمانوں سے آئی ہوئی کتاب میں اللہ کا کلام ہے. ہاں پیپر دنیا کا ہے, ہاں بائنڈنگ دنیا کی ہے, لیکن جو کلام لکھا ہوا ہے وہ کلام وہی ہے جو اللہ نے 7ویں آسمان سے لوح محفوظ سے اتارا ہے اللہ کے رسول صلی اللہ علیہ وسلم کے دل کے اوپر. اور ہمارا یہ بھی ایمان ہے کہ یہ الفاظ ایز اٹ از ہم تک ٹرانسفر ہوئے ہیں بغیر کسی تبدیلی کے. تو اپنے دل میں قرآن کی جہاں آپ کو او اور امیزمنٹ اور مارول لے کر آنا ہے, جہاں آپ کو اس کے سائنٹیفک فیکٹ سے فائدہ اٹھانا ہے, جہاں آپ کو اس کے انٹلیکچوئل وزڈم سے فائدہ اٹھانا ہے, وہاں آپ نے سب سے پہلے اپنے دل میں اس کا احترام اور اس کی محبت کو رکھنا ہے, تاکہ ہمارے دل میں جب یہ محبت آئے تو محبت کے ساتھ پھر انسان اس کتاب کو جب بھی پکڑتا ہے اس سے فائدہ اٹھاتا ہے. محبت کے ساتھ آپ اس کتاب کو جب بھی پکڑیں گی, آپ اس کو ایسے پکڑیں گی کہ اس میں آپ کو اپنے فائدے کی چیزیں ملیں گی. میں آپ کو ایک کہانی بتا رہی ہوں, جسٹ کہانی, ریالٹی اس میں کتنی ہے مجھے نہیں معلوم ہے. امام قرشہری کی کتاب میں نے پڑھی تھی. امام قرشہری اپنی کتاب میں لکھتے ہیں کہ ایک مرتبہ حضرت سلیمان علیہ السلام اپنی عبادت کی جگہ پر بیٹھے ہوئے تھے, مطلب نماز نہیں پڑھ رہے تھے, عبادت کی جگہ پر بیٹھے ہوئے تھے. آپ کو معلوم ہے کہ سلیمان علیہ السلام کو اللہ تعالیٰ نے وہ کنگڈم دی تھی جو اللہ نے کسی کو نہیں دی, اور ان کی دعا بھی تھی کہ اللہ مجھے وہ سلطنت عطا کر جو نہ میرے پہلے کسی کو دی گئی ہو اور جو نہ میرے بعد کسی کو دی جائے. سلیمان علیہ السلام پرندوں کی باتیں سمجھ سکتے تھے, جانوروں کی باتیں سمجھ سکتے تھے, تمام دنیا کی مخلوقات میں جو اللہ تعالیٰ نے جس کا ان کو علم دینا چاہا وہ ان کی بولی اور ان کی زبان سمجھتے تھے. تو یہ اپنی عبادت کی جگہ پر ایک مرتبہ بیٹھے ہوئے تھے. وہاں پر 2 چڑیاں بیٹھی ہوئی تھیں, 2 پرندے, چڑیاں سمجھ لیں. وہ بچپن میں کہانی سنی تھی نا, ایک تھی چڑیا اور ایک تھا چڑا. اب پتہ نہیں چڑا ہوتا ہے کہ نہیں ہوتا, وہ چڑچڑا ہوتا ہے کہ نہیں ہوتا ہے. بہرحال امام قرشہری لکھتے ہیں کہ ایک چڑیا کا کپل بیٹھا ہوا تھا, صحیح, ایک شی چڑیا ایک ہی چڑیا. تو جو میل چڑیا تھی اس نے اپنی شی چڑیا سے کہا, آئی ایم وردی آف اے فرینڈ شپ, تم مجھ سے دوستی کر لو. تو چڑیا جو تھی وہ نخرے دکھا رہی تھی ایز یوزول. تو جو چڑا تھا اس نے کہا, میں تمہیں سلیمان کا تاج لا کے دوں گا. اب سلیمان علیہ السلام نے تو سن لیا اور سمجھ بھی لیا کہ جو میل چڑیا ہے اس نے یہ کہا ہے. سلیمان علیہ السلام نے اپنی عبادت کی جگہ پر بیٹھے بیٹھے اس چڑیا کو اشارہ کیا کہ ذرا میرے سامنے حاضر ہو جاؤ. اب جو مسٹر چڑا تھے وہ کانپنے لگ گئے, کانپتے کانپتے, کہانی ہے صحیح ہے فائن, مجھے نہیں معلوم اس کی اوتھینٹیسٹی. جو کانپتے کانپتے سلیمان علیہ السلام کے سامنے آ کر بیٹھ گیا تو سلیمان علیہ السلام نے پوچھا, واٹ میڈ یو سے دس, تم نے کس جرات سے یہ بات کہی کہ تم میرا کراؤن لے جا کر اپنی شی چڑیا فرینڈ کو دے دو گے. تو اس نے کہا کہ آپ کو نہیں معلوم, انسان محبت میں اپنے لور سے جو بھی کہتا ہے اس پر اکاؤنٹیبلٹی نہیں ہوتی ہے. تو جیسے شاعری میں نہیں کہتے انسانوں میں, آپ کو میں آسمان کے تارے توڑ کر لا دوں گا, کبھی کسی نے آسمان کے تارے توڑ کر لا کے دیے ہیں؟ کبھی بھی لا کے نہیں دیے. تو چڑیا جو چڑیا تھی اس نے بہت ہی سینسیبل بات کی, اس نے کہا آپ کو نہیں معلوم ہے कि जब मोहब्बत में लवर से कोई बात की जाती है तो उसके ऊपर अकाउंटेबिलिटी नहीं की जाती है। तो अल्हम्दुलिल्लाह हमारा अपने रब के साथ एक मोहब्बत का ताल्लुक होना चाहिए। क्या इस्लाम के साथ, अल्लाह के साथ, शरीयत के साथ एक रोमांटिक रिलेशनशिप होना चाहिए? हम समझते हैं रोमांटिक रिलेशनशिप सिर्फ जो है ये हस्बैंड वाइफ के दरमियान में चलता है। अल्लाह करे हम इतना ही समझते हो, इससे मजीद ना समझते हो। जब आप रोमांटिक रिलेशनशिप को समझते हैं, मोहब्बत का एंगल अल्लाह के साथ मोमिनीन का इंटेंस होता है। वल्लदीना आमनू अशद्द हुब्बा लिल्लाह, जो ईमान वाले होते हैं वो अल्लाह से मोहब्बत में इंटेंस होते हैं। तो आप और मैं यहाँ इकट्ठे हुए हैं नो डाउट दोपहर के टाइम में। आई एम श्योर आप में से बहुत सी खवातीन, क्योंकि 21वां रमजान है, आप ऑलरेडी किसी रमजान के प्रोग्राम का हिस्सा हो भी सकती हैं। आप सिर्फ और सिर्फ यहाँ आई हैं अल्लाह की मोहब्बत में, मैं आई हूँ अल्लाह की मोहब्बत में, यह हमारा प्राइमरी कंसर्न है। हम यहाँ एक दूसरे की मोहब्बत में सेकेंडरी कंसर्न पर आ सकते हैं, हम यहाँ पर एक दूसरे के लिए सेकेंडरी मैटर पर बात कर सकते हैं, लेकिन हमारा प्राइमरी मैटर, फर्स्ट विजन ये है कि हम घरों से रोजे की हालत में आखिरी अशरे में निकल के जो आए हैं, इसमें हमारा मोटिवेशन सिर्फ और सिर्फ अल्लाह की मोहब्बत हासिल करना है, ईमान को बढ़ाना है, इस्लाम की मोहब्बत हासिल करना है। इसलिए कि हमारा ईमान है कि जब ईमान और मोहब्बत बढ़ते हैं तो इंसान के लिए शरीयत के इफ्स एंड बट्स दूर होना शुरू हो जाते हैं। बाज़ औक़ात आपकी और मेरे लिए ये इफ्स एंड बट्स बहुत बड़े हो जाते हैं, बाज़ मुसलमानों के लिए बहुत ही बड़े एक मैग्नीफाइड फॉर्म में रहते हैं, जब तक कि यहाँ पर मोहब्बत का एंगल बढ़ ना जाए। इत्तेफाक से मैं जब भी इस घर में आई हूँ, रमज़ान का आखिरी अशरा ही हुआ है, और हर दफ़ा मैंने सोचा मैं इस मरतबा अपना आखिरी अशरा फ्री रखूंगी, लेकिन अल्लाह को अपना काम लेना होता है और अल्लाह ताला जो है वो फौजियों को मेरे गले से लटका देते हैं। उसके बाद फिर मुझसे इनकार नहीं होता है, फिर मैं अल्लाह का नाम लेकर यहाँ पहुंच जाती हूँ और आप सब भी माशाल्लाह आ जाते हैं। हमारा मेन फोकस, और मैं अपने आप को सबसे पहले बता रही हूँ, मेरा मेन फोकस सिर्फ और सिर्फ अल्लाह की रजा और अल्लाह की मोहब्बत है। उसके बाद अल्हम्दुलिल्लाह जिस मोहब्बत से आप लोग आते हैं और जिस मोहब्बत से फौजियाँ इन्वाइट करते हैं, हम इसी मकसद से इस अशरे में इस टाइम पर कुरान खोल कर बैठ रहे हैं। इमाम मालिक के लिए आता है, इमाम मालिक बहुत बड़े फकीह थे, इमाम मालिक पूरा स्कूल ऑफ थॉट इमाम मालिक के टीचिंग्स के साथ चलता है। इमाम मालिक के लिए आता है कि जब रमज़ान का महीना आया करता था तो इमाम मालिक अपनी फिक और हदीस की किताबें बंद कर दिया करते थे और कुरान खोल लिया करते थे, इसलिए कि रमज़ान कुरान का महीना है। रमज़ान का मकसद रोज़ा रखना नहीं है, रमज़ान का मकसद है मुसलमानों को कुरान से जोड़ना, मुसलमानों का कुरान से एक कनेक्शन नए तरीके से बिल्ड करना, मुसलमानों के दिल में कुरान की मोहब्बत को दोबारा से उजागर करना। हम जानते हैं कि कुरान के साथ सूरह बकरा की जो आयत आई है उसमें रमज़ान का जिक्र पहले नहीं किया गया, बल्कि कहा गया शहरु रमदान अल्लज़ी उन्ज़िला फ़ीहिल कुरान, रमज़ान वो महीना है जिसमें कुरान नाजिल किया गया। हम जानते हैं कि रमज़ान के महीने में जिब्राइल अलैहिस्सलाम आते थे और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ कुरान की दोहराई किया करते थे। जितना कुरान नाजिल हो चुका होता था आप सल्लल्लाहु अलैहि वसल्लम के साथ कुरान जो था वो रिवाइज किया जाता था। और हम भी ये बात जानते हैं कि हम अल्हम्दुलिल्लाह इस आखिरी अशरे में खास तौर पर कुरान के साथ अपना कनेक्शन मजबूत करने की खास कोशिश करते हैं। हम में से बहुत सी खवातीन ऐसी हैं जो डे वन से टारगेट करती हैं कि मैं अपने पारे में एक दिन आगे चलती रहूंगी ताकि मुझे टेंशन ना हो और मैं अपना कुरान मुकम्मल वक्त पर कर लूं। मगर होता क्या है, जैसे जैसे रमज़ान गुजरना शुरू होते हैं मसरूफियात एकदम से बढ़ती हैं, रोजे की एक्टिविटी आती है, तो होता क्या है कि वो पारे पीछे होना शुरू हो जाते हैं, रोजे आगे बढ़ना शुरू हो जाते हैं। और फिर जब आखिरी अशरा आता है, जब 20वां रोजा आता है, तब एकदम से जो है वो अलार्म बेल बजना शुरू हो जाती है, आए मेरे तो 15 पारे रहते हैं, आए मेरे तो 12 पारे रहते हैं, आए मेरे तो 20 पारे रहते हैं, और फिर हम अपने आप को टारगेट देते हैं। ये कुरान से मोहब्बत का मैनिफेस्टेशन है अल्हम्दुलिल्लाह। मिसाल के तौर पर अभी इस वक्त आप में से किसी के 11 पारे हुए हैं, कोई हो सकता है कि आपने शुरू तो किया था पहली रमजान से, लेकिन मसरूफियत, तबीयत, ऑन एंड ऑफ आपकी रूटीन, आपके अभी इस वक्त 11 पारे हुए हैं। आज कौन सा रोज है? 21वां रोजा है। क्या अभी भी हम टारगेट कर सकते हैं कि हम सही तजवीज से पढ़ेंगे और हम इंशाल्लाह 29वें तक अपना कुरान मुकम्मल कर लेंगे? बिल्कुल कर सकते हैं। आपका और मेरा काम है बीज डालना, याद रखिए, दरख्त उगाना हमारा काम नहीं है। आप बीज डालती हैं और फिर जमीन के ऊपर आप एफर्ट करती हैं। दरख्त उगाना किसका काम है? अल्लाह का काम है। अल्लाह ताला दरख्त उगाता है, अल्लाह उसको ग्रो करता रहता है, हम उसकी नरिशमेंट के लिए जो सोर्स अडॉप्ट कर सकते हैं हम करते हैं। फिर जो फल आता है वो आपकी और मेरी मेहनत से आता है या अल्लाह लेकर आता है? اللہ لے کر آتا ہے. اگین پھر آپ کی اور میری ذمہ داری ہوتی ہے کہ اس پھل میں سے جو بیج نکلے کیا کرو اس بیج کے ساتھ, جاؤ دوبارہ جا کر زمین میں لگا دو اس کو. بس یہ ایک پروسیس ہے عبد اور خالق کے درمیان میں ریلیشن شپ کا. اور اسی لیے آپ اور میں اپنی زندگی میں کوشش کریں گے, کتنے بھی آپ کے پارے رہتے ہیں آپ نے انشاءاللہ کوشش کرنی ہے کہ آپ رمضان کی 29ویں تک صحیح تجوید کے ساتھ پڑھیں. ایسے مت پڑھیے گا لگیں گے آپ چنے چبا رہی ہیں. قرآن پڑھیں اور ایسے پڑھیں کہ جیسے ہر لفظ کا حق ادا کرتے ہوئے پڑھ رہے ہیں, اور اس کو مکمل کرنے کی پوری کوشش کیجیے. تراویح میں کھڑے ہو کر ہم قرآن کے ساتھ وقت گزارتے ہیں, ہم یہاں آ کر قرآن کے فہم کو جو حاصل کر رہے ہیں یہ اسی رمضان کے مہینے کے اندر قرآن کے ایسنس کو لانے ہی کا ایک مقصد ہے جو ہم پورے کر رہے ہیں. تو اسکالرز کہتے ہیں کہ شریعت کا ایک اہم پرپس رمضان کا مہینہ دینے سے یہ ہے اللہ تعالیٰ کا, کہ اللہ کا بندہ قرآن کے ساتھ اپنے آپ کو دوبارہ سے ریکنیکٹ کر لے. یقیناً آپ اپنے آپ کو جتنا بھی ریکنیکٹ کر چکیں, ان 8 دنوں میں کوشش کیجیے گا کہ آپ ریگولر رہیں, تاکہ ایک صورت کے ذریعے جو آپ کو فہم حاصل ہو وہ اگلے رمضان تک آپ کو عمل کی موٹیویشن پر قائم رکھے, وہ اگلے رمضان تک آپ کو اللہ کے خوف اور محبت کے بلینڈ کے ساتھ رکھے, وہ آپ کو اس نعمت کی قدر کرنے والا بنائے جو اللہ اس وقت الحمدللہ ہمیں دے رہا ہے. ہمارا ایمان ہے کہ جس طرح اللہ نے اپنے کلام میں اپنے لیے جو باتیں مینشن کی ہیں وہ اللہ سے بہتر کوئی مینشن نہیں کر سکتا تھا, اور اللہ کے بعد اگر اللہ کے کلام کو کوئی بہترین طریقے سے مینیفیسٹ کر سکتا ہے, نریٹ کر سکتا ہے, تو وہ اللہ کے رسول صلی اللہ علیہ وسلم ہے. اور اللہ کے رسول صلی اللہ علیہ وسلم کو پکچر میں سے ہٹا کر کوئی بھی انسان قرآن کی کسی آیت کی ایکسپلینیشن نہیں کر سکتا. اگر کوئی اللہ کے رسول کی تعلیمات کو ہٹا کر قرآن کی ایکسپلینیشن کرے گا تو وہ قرآن کے ساتھ کبھی بھی جسٹس نہیں کر سکتا, اس کی ایکسپلینیشن فیل ہو جائے گی. اس لیے انشاءاللہ ہم یہاں کوشش کریں گے کہ ہم سب سے پہلے قرآن, قرآن کے الفاظ, اس کی وکیبلری سے سورہ ملک کو سمجھیں, ہم اللہ کے رسول صلی اللہ علیہ وسلم کی احادیث کی روشنی میں جہاں جہاں آپ نے جن جن باتوں کو مینشن کیا ہے اس کی روشنی میں ہم ان آیات کو سمجھیں, اور اس کے بعد آثار صحابہ جہاں جہاں اللہ کے رسول کے صحابہ نے ان آیات کو اپنی طرف سے ایکسپلین کیا ہے, ہم اس کی مدد سے انشاءاللہ اس سورت کی گہرائی کو اپنے ساتھ لے جانے والے بن جائیں. قرآن ایک ہیوی رسپانسبلٹی ہے, یہ حقیقت ہے. قرآن ایک ہیوی ویٹیج رکھنے والا کلام ہے. اللہ تعالیٰ نے ایک گو میں رسول اللہ پر پورا قرآن نازل نہیں کیا, اللہ تعالیٰ نے 23 سال کے عرصے میں گریجولی اس کو نازل کیا ہے. تو کبھی کبھی اس قرآن کا چھوٹا سا پارٹ وقت لگا کر, سوچ سمجھ کر, پونڈر کر کے, غور کر کے, اور بار بار گھر جا کر بھی اس کے اوپر تفکر کر کے جب اس کے ساتھ وقت گزارا جاتا ہے, یہ دل کی گہرائی میں اترتا ہے, یہ آپ کے اور میرے کردار کا حصہ بنتا ہے. آپ نے قرآن میں آیت پڑھی ہے سورہ حشر کی آیت نمبر 21 میں آتا ہے, لو انزلنا ھذا القرآن علی جبل, اگر اللہ تعالیٰ اس قرآن کو کسی پہاڑ پر نازل کرتے, لرأيته خاشعا متصدعا من خشية الله, تو آپ دیکھتے کہ یہ جو پہاڑ تھا یہ اللہ کی خشیت سے, اللہ کے خوف سے کرمبل کر جاتا. بریڈ کرمز دیکھے ہیں نا, خاشعا متصدعا بریڈ کرمز بن جاتا. دس از دا ایزیسٹ ٹرانسلیشن جو آپ خاشعا متصدعا کی پہاڑ کے لیے کر سکتے ہیں, ریزا ریزا ہو جاتا. یہ اتنی بڑی ذمہ داری ہے, لیکن اللہ نے اس قرآن کو پہاڑ پر نازل نہیں کیا, اللہ نے اس قرآن کو نازل کرنے کے لیے انسان کا دل سلیکٹ کیا ہے. رسول اللہ صلی اللہ علیہ وسلم کے دل پر اس کو نازل کیا گیا, اور اس کے بعد امت کے ہر شخص کے دل پر اس کو نازل کیا جاتا ہے. اس لیے اس میں دلوں کی شفا ہے, اس لیے اس کے اندر دلوں کی ہدایت ہے. تو جب بھی قرآن پڑھیں, جب بھی قرآن سنیں, جب بھی قرآن کی انڈرسٹینڈنگ حاصل کرنے کے لیے آئیں اور بیٹھیں, قرآن کے جملوں کو اپنے دل پر گرتا ہوا محسوس کریں, اپنے دل کے اندر جاتا ہوا محسوس کریں. اس کے لیے بہت ضروری ہے آپ کا موبائل فون سائلنٹ ہو, آپ اپنے آپ کو بسم اللہ کر کے گھر کے اندر داخل کریں. جیسے آپ اپنے گھر سے بسم اللہ ہی توکلتو کہہ کے نکلتی ہیں, آپ جب یہاں بھی آئیں تو بسم اللہ کر کے بیٹھیے, تاکہ آپ کے دل کے اندر بالکل پیورٹی آ جائے اور اخلاص آ جائے کہ آپ اللہ کی تعلیم کو کس طرح سے اپنے اندر ایبزارب کریں گے. یہ ہمیشہ سے اسلامک ٹریڈیشن رہا ہے تعلیم کے سلسلے میں, قرآن کی تعلیم کے سلسلے میں, کہ اسکالرز قرآن کو ہمیشہ کیٹیگرائز کرتے رہے سمجھانے کے پوائنٹ آف ویو سے, تاکہ سمجھنے والے کے دل میں, طالب علم کے دل میں کچھ بلٹ پوائنٹس رہ جائیں. कुछ चीजें ऐसी रह जाएं कि जो उसको उसकी जिंदगी में फायदा दें। इसी तरह से बास स्कॉलर्स ने कुरान को, टोटल पूरे कुरान को दो ब्रांचेज में डिवाइड किया है। वो कहते हैं कि पूरे कुरान की तालीमात, जिसको आप शरिया कह लें या आप पूरी कुरानिक टीचिंग्स कह लें, वो दो हिस्सों में, दो ब्रांचेज में डिवाइडेड हैं। एक ब्रांच है जो इसकी फाउंडेशन है, जो इसकी रूट है, जिसको आप कहते हैं उसूलुद्दीन, जिसको उसूल कहा जाता है, या बास स्कॉलर्स इसको उसूलुद्दीन कहते हैं, यानी जो ईमानियात है, कैसे ईमान लाया जाएगा, कितना ईमान लाया जाएगा, किस किस चीज पर ईमान लाया जाएगा, और किस किस तरह से उस ईमान की मैनिफेस्टेशन जिंदगी में की जाएगी। ये वो तालीमात का पहला हिस्सा है जो आपको कुरान की तालीमात में मिलता है। दिस इज पार्ट वन, जिसके अंदर आपको तमाम ईमानियात मिलता है, जिसको आप आज की जुबान में अकीदा कहते हैं। अकीदे की टर्म कुरान में नहीं मिलती, ये अकीदे की टर्म ईमानियात के लिए सिलेक्ट की गई है, जो कि स्कॉलर्स ने सिलेक्ट की है। दूसरा सेक्शन जो कुरान की तालीमात का स्कॉलर्स ने लिया है, यानी उन्होंने पूरे कुरान को दो हिस्सों में डिवाइड कर दिया। पहला क्या है? पहला हिस्सा जिसको स्कॉलर्स ने कैटेगराइजेशन में कुरान की तालीम का एक बड़ा चंक, एक बड़ी ब्रांच बनाया है, उसको आप क्या कहेंगी? उसूल या उसूलुद्दीन। इस टर्म से याद रखेंगे इंशाल्लाह तो आपको याद रहेगा। दूसरा बड़ा हिस्सा, पूरा चंक ऑफ द कुरान, जो दूसरा चंक बनता है, उसको कहते हैं शरिया लॉस। सिंपल, यानी कि आपने जिंदगी कैसे गुजारनी है, किस चीज की इजाजत है, किस चीज की इजाजत नहीं है, किस तरह से इंसान अपनी जिंदगी में अल्लाह के अहकामात पर अमल करते हुए फरमाबरदारी को अडॉप्ट कर सकता है, ये पूरा चंक है शरीयत का। और ये शरीयत के लॉस का पूरा चंक खड़ा होता है पहले हिस्से के ऊपर। वो रूट्स है ना, उसूल, प्रिंसिपल, रूट्स, जो ईमान है, जब तक वो मजबूत नहीं होगा, ये शरिया लॉज मानने वाला माइंडसेट आएगा नहीं। इसीलिए आप देखेंगी, अगर आप स्टडी करें अपने क्लासिकल स्कॉलर्स को, या आप स्टडी करें उन उलमा को जो तालीम के अंदर कुरान का इल्म कराया करते थे, वो पहले मक्की सूरतें पढ़ाया करते थे अपने शागिर्दों को, इसलिए कि मक्की सूरतों में ये वाला पार्ट कवर हो जाता है, जो पहला पार्ट है, जिसके अंदर उसूल है, ईमानियात है। एक दफा मुझे ईमान आ गया कि ये कलमा सिर्फ जुबान से मुझे अदा नहीं करना होता, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, ये मेरी जिंदगी की तस्वीर है, जिसके दिल में इस कलमे की वजह से अल्लाह की मोहब्बत आ गई, जिसके दिल में एक मरतबा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत आ गई, अब वो दिल शरिया लॉज को मानेगा और इफ्स एंड बट्स नहीं करेगा। अगर आज हमारे बच्चे, सीधी सी बात है, इस्लाम से दूर भाग रहे हैं, अगर आज मुसलमान उम्मत, पढ़ा लिखा इंसान इस्लाम से दूर भाग रहा है, क्या मतलब है? अल्लाह की मोहब्बत नहीं है दिल में। दावा हो सकता है जुबान से कि मैं अल्लाह से मोहब्बत करती हूँ या करता हूँ, या मैं अल्लाह के रसूल से मोहब्बत करता हूँ, हो सकता है जुबान से निकलता हो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए उन पर लाखों दुरूद और लाखों सलाम, लेकिन वो अल्फाज ही अल्फाज हों, वो दिल की गहराई में ना उतरा हो। जिसके दिल में एक दफा अल्लाह की मोहब्बत और ईमान की ताकत आ जाती है, वो शरिया लॉज को मानने लग जाता है। सूरह इब्राहिम के अंदर ये बात बहुत खूबसूरती से बताई गई है कि अगर दिल में ईमान का बीज जिंदा हो जाए तो ये ब्रांच आउट हुए बगैर रहता नहीं है। ईमान ब्रांच आउट कैसे होता है? ईमान फैलता कैसे है? अमल के जरिए ईमान फैलता कैसे है? आप कैसे बताएंगी कि आपको मोहब्बत है अपनी वालदा से? आप पूरा एक सफा लिख कर ले आती हैं, पूरा प्रिंट आउट निकाल के ले आती हैं, अम्मा से कहती हैं उस पर लिखा हुआ है अम्मा आई लव यू, पूरा प्रिंट आउट अम्मा के हाथ में पकड़ा दिया, बट ये जो आपने लिखा है इसका फैक्चुअल जो प्रैक्टिकल डेमोन्स्ट्रेशन है वो कैसे पता चलेगा? जब अम्मा आपसे कहेंगी बेटा जरा मेरे पाँव तो दबा दो, तरावी में खड़े खड़े पाँव में दर्द शुरू हो गया, अब बच्चा कहेगा लो मेरा अपना रोजा था, मेरे खुद पाँव थक रहे हैं, अब आप मेरे भी दबाएं पहले। तो प्रैक्टिकल मैनिफेस्टेशन कहाँ चली गई? जिस दिल में मोहब्बत होती है, जिस दिल की मोहब्बत दिल में उतरी हुई होती है, वो मोहब्बत अपने अमल में नजर आती है। सूरह इब्राहिम की आयत नंबर 24 ये बताती है कि जब ईमान दिल में आता है वो ब्रांच आउट करता है। जब आपके और मेरे दिल में कुरान उतरेगा, आप में से बहुत से चेहरे ऐसे हैं अल्हम्दुलिल्लाह जो सूरह रहमान में मेरे साथ है, और मुझे ये समझ नहीं आ रही कि आप लोग वहां से मेरे पीछे पीछे आए या आप लोग माशाल्लाह यहां से वहां जा रहे थे, और बहुत खुशी हो रही है, मुझे नहीं मालूम था बहुत से चेहरों के बारे में कि ये चेहरे जो है मुझे यहाँ भी नजर आ जाएंगे। अल्लाह की रहमत अल्हम्दुलिल्लाह, अल्लाह के कलाम से मोहब्बत करने वाले बिल्कुल शमा के गिर्द परवानों की तरह होते हैं। इट्स अ फैक्ट, अब तो आपको परवाने कम ही नजर आते हैं बिकॉज अब हमारे पास जो है वो शमा भी वैसी नहीं होती है। लेकिन अगर आपने वाकई देखना है वो दिल जो अल्लाह से मोहब्बत करता है, वो मोमिन जो अल्लाह से मोहब्बत करते हैं, वो कैसे अल्लाह के कलाम के इर्द गिर्द घूमते रहते हैं। किसी दिन बाहर रात में कैंडल रख के बैठ जाएं, आप कहें सेंटेड कैंडल रखूं कि नॉर्मल कैंडल रखूं, कोई भी कैंडल रख लें, कैंडल रख के बैठे हो, खासतौर पे वो वाला मौसम जो कि जून जुलाई का मौसम होता है, उसमें जरा जो है वो ये मौत वगैरह परवाने बाहर निकलते हैं, आप देखें फिर वो कैसे उसी के आसपास आसपास तवाफ करता रहता है, उसी के गिर्द तवाफ करता रहता है। ये है मोहब्बत की मैनिफेस्टेशन। मोहब्बत दिल में हो तो अमल में आती है। जिन लोगों ने 20 दिन कुरान सुना है, हो नहीं सकता कि उनकी नेकी का अमल एक कदम आगे ना बढ़े। हो नहीं सकता कि जैसे हम शाबान के महीने में नेक थे, 20 दिन कुरान सुनने के बाद भी उस नेकी में कोई इजाफा ना हुआ हो, मुमकिन नहीं है। तो सूरह इब्राहिम की आयत नंबर 24 में आता है, अलम तरा कैफ दरबल्लाहु मसलन कलिमतन तय्यबतन कशजरतन तय्यबा। एक अच्छे कलमे की मिसाल ऐसी है जैसे कि एक दरख्त, तय्यब दरख्त, असलोहा साबित, जिसकी शाखें आसमानों तक जाती हैं, जिसकी जड़ें जमीन में डीप जाती हैं, व फर उहा फिस समा, और उसकी शाखें बुलंद आसमान पर जाती हैं। ईमान, वो ईमान का बीज, वो दरख्त होता है जिसकी जड़ें डीपली रूटेड होती हैं। कुरान की तालीम के दो हिस्से, उसूल मजबूत होते हैं, ईमान मुकम्मल होता है। व फर उहा फिस समा, शरीयत की मैनिफेस्टेशन उसकी जिंदगी में नजर आती है। देखिए, ईमान नजर आता है, दरख्त की जड़ें आपको नजर आती हैं, इसी तरह से ईमान तो दिल में है। कैसे पता चलेगा रब को कि आप वाकई अल्लाह के ईमान, अल्लाह की मोहब्बत, अल्लाह का दिया हुआ कॉन्फिडेंस, अल्लाह का दिया हुआ खौफ दिल में रखती हैं? आपकी जिंदगी का रोज का अमल और चॉइसेस बताएंगी कि आपके दिल में अल्लाह की दी हुई मोहब्बत कितनी है। इमाम बहकी ने अपनी किताब का नाम यही रखा है, शोअबुल ईमान। शोअबुल ईमान का मतलब क्या है? शीन आइन बा, ब्रांचेस ऑफ फेथ। ईमान ब्रांच आउट करता है। आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस आती है सही मुस्लिम में, आपने फरमाया, अल ईमान बिदउन व सबउन औ बिदउन व सित्तून शुअबा। ईमान ब्रांच आउट करता है। आपने कहा या ईमान की 60 ब्रांचेस होती हैं या ईमान की 70 ब्रांचेस होती हैं। और इसी हदीस में आगे आता है जिसका मफहूम है कि अफजल तरीन ईमान का लेवल जो है, ईमान का लेवल वो है ला इलाहा इल्लल्लाह को जिंदगी की तस्वीर बना लेना, और अदना तरीन यह है कि किसी रास्ते की जगह से तकलीफ देह चीज को हटा देना, बगैर सोचे समझे हटाया। ये नहीं पता था कि मैं इसलिए हटा रहा हूं कि मुझे जो है इसके बाद कितना रिवॉर्ड मिलेगा, ये अदना तरीन है। लेकिन पूरा ला इलाहा इल्लल्लाह जिंदगी में मैनिफेस्ट हो जाए, ये आला तरीन ईमान का दर्जा है। आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस में आता है, इसी में आगे, वल हया उशोबतुम मिनल ईमान। ईमान की एक ब्रांच हया है, और हया सिर्फ औरत के लिए नहीं है, हया सबके लिए है, मर्द और औरत दोनों के लिए है। हया सिर्फ आपकी और मेरी फिजिकल अपीयरेंस में नहीं होती, हया के लिए स्कॉलर्स कहते हैं कि जिस दिल में ईमान होता है उसके हर अमल में हया होती है, जिसको आप कहती हैं उर्दू में लिहाज वाला इंसान, जो हर एक का ख्याल रखता है, और जो उसका ख्याल रखता है वो उसका दुगना ख्याल रखता है, ये भी हया ही की मैनिफेस्टेशन होती है। तो ये दो मुख्तलिफ कैटेगराइजेशन आपको कुरान की आयात की मिलती हैं, जो स्कॉलर्स जो हैं वो करते हैं। ये कैटेगराइजेशन आपको मिलती हैं कुरान में डिवाइड की हुई मक्की और मदनी कुरान में। मक्की कुरान सारे का सारा उसूल पर है, और मदनी कुरान सारे का सारा शरिया लॉस के ऊपर है, किस तरह से इंसान अपनी जिंदगी में अल्लाह की फरमाबरदारी को अडॉप्ट करेगा। अगर आप क्वांटिटी वाइज देखें तो सूरतों के नंबर में मक्की कुरान ज्यादा है। 13 साल के अरसे में जो ज्यादा से ज्यादा सूरतें नंबर वाइज आई हैं, उसमें मक्की कुरान ज्यादा आया है। मक्की कुरान में साउंड, रिदम, एक इम्पैक्ट आपको बहुत पावरफुल मिलता है। इसमें ड्रिलिंग इम्पैक्ट है, जहां सूदिंग इम्पैक्ट है मक्की कुरान में, वहां मक्की कुरान आपके दिल के अंदर एवरलास्टिंग इम्पैक्ट छोड़ जाता है। इसीलिए जब कुरैश, एक टाइम गुजरा 4-5 साल का रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रिसालत को, तो कुरैश जब भी कोई नया कबीला आया करता था हरम जाने के लिए, या हरम के तवाफ के लिए, या हज के लिए, تو قریش پہلے سے ہی قبیلے کے لوگوں کو کہہ دیا کرتے تھے کہ اپنے کانوں میں کاٹن پلگ لگا لو اور تم سننا نہیں جو محمد نام کا شخص کہے گا. اس لیے کہ آپ صلی اللہ علیہ وسلم جب کوئی باہر سے اس طرح سے ڈیلیگیشن آتا تھا طواف کرنے کے لیے یا وہ حرم کے وزٹ کے لیے یا وہ حج کے لیے, تو وہ سب سے پہلے جب حرم آتا تو اللہ کے رسول صلی اللہ علیہ وسلم ان سے ملاقات کر کے ان کو قرآن کی آیتیں سنایا کرتے تھے. تو جیسے ہی یہ قریش کے لوگوں کو پتہ چلتا تھا کوئی نیا ڈیلیگیشن آ رہا ہے, یہ پہلے سے کہہ دیا کرتے تھے کہ دیکھو محمد کی بات نہیں سننا صلی اللہ علیہ وسلم, اس کے الفاظ میں جادو ہے اور وہ برین واش کر دیتا ہے. اسی لیے وہ پہلے سے لوگوں کو وارن کر دیا کرتے تھے. یہ وہ وقت تھا جس میں سورہ ملک نازل ہوئی ہے, مکی دور کا وہ ایسنس ٹائم, مکی دور کا وہ پرائم ٹائم جس کے اندر قریش اس بات کو تو محسوس کر گئے تھے کہ اللہ کے اس کلام میں, جس کو وہ اللہ کا کلام نہیں کہتے تھے, وہ کہتے تھے اس کلام میں کوئی میجیکل پاور ضرور ہے, اس لیے کہ یہ چلتے چلتے بھی اگر کان پر پڑ جاتا ہے تو سوچنے پر مجبور کر دیتا ہے. آپ کو اور مجھے عربی زبان سمجھ نہیں آتی نا, اس لیے شاید ہم سوچتے نہیں ہیں. ہم تراوی میں کھڑے ہو کر ایک پارا سوا پارا سنتے رہتے ہیں اور پھر ہمیں یون آتی رہتی ہے. ہم کہتے ہیں پلیز قرآن کھول لیں بتا دیں, اس لیے کہ ہم تو سو ہی جاتے ہیں, کھڑے کھڑے ہی سو جاتے ہیں. کیوں ہمیں سمجھ نہیں آتا؟ یہ ہمارا مسئلہ ہے. قریش کو سمجھ آتا تھا. ابو سفیان جب مسلمان ہو گئے, وہ خود بتاتے ہیں مسلمان ہونے کے بعد اپنا واقعہ کہ مکہ میں جب چاندنی راتیں نہیں ہوتی تھیں, فل مون نہیں ہوتا تھا جس میں چاند کی روشنی نہیں ہوتی تھی, تو وہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے حجرے کے باہر کھڑے ہو کر آپ کی رات میں قرآن کی تلاوت سنا کرتے تھے. دل پر اثر کرتا تھا. اسی طرح آپ کو حدیث اور نریشن ملتی جس سے پتہ چلتا ہے کہ ایک مرتبہ ابو سفیان کو دوسری دیوار کے ساتھ ابو جہل مل گیا, وہ سنیک کر کے وہ بھی قرآن سن رہا تھا. حلاوت تھی نا. تو جب ایک دوسرے سے دونوں نے پوچھا کہ آپ یہاں کیا کر رہے ہیں, اس نے کہا کہ آپ یہاں کیا کر رہے ہیں, تو ابو جہل نے کہا واللہ ان کلامہ لہ حلاوت, یقیناً اس کلام کے اندر حلاوت ہے, محبت ہے, اس کلام کے اندر گہرائی محسوس ہوتی ہے. تو یہ وہ کلام تھا جس کے اندر آٹومیٹک اصلاح کا فیکٹر ہے, جو دل میں اترتا ہے, جو دل میں اللہ کی محبت کو جگاتا ہے. اگر قریش کو نہیں جگا سکا تو ان کے دل میں تکبر تھا, اور اگر ہمیں نہیں جگاتا ہے تو ہمارے ہاں غفلت کے اور جہالت کے صرف پردے ہیں, کیونکہ ہمیں سمجھ نہیں آتا, ہم عربی زبان کو سمجھ نہیں پاتے ہیں. آپ دیکھیں یہی دو فیکٹرز جو اصول اور شریعت کے ہیں, قرآن میں سب سے زیادہ جن دو انبیاء کو مینشن کیا گیا ہے, یہ خوبصورتی کے ساتھ دونوں اینگل ان سے کنیکٹ ہوتے ہیں. قرآن میں ابراہیم علیہ السلام کا بہت ذکر کیا گیا ہے, اور ابراہیم علیہ السلام کی تعلیمات میں آپ کو اصول ملے گا, ایمانیات ملیں گے. ایمان لاؤ, دیکھو آس پاس کی کائنات کو اور سوچو کہ اللہ نے تمہارے لیے کیا کچھ پیدا کیا ہے. ابراہیم علیہ السلام کی تعلیمات کو جب رسول اللہ صلی اللہ علیہ وسلم کے لیے کہا گیا تو قرآن میں آتا ہے وَمَنْ يَتَّبِعُ مِلَّةَ إِبْرَاهِيمَ حَنِيفًا, کون ہے جو ملت ابراہیم کی پیروی کرے جو کہ کمپلیٹلی ایمان پر بیس تھی, یکسو, فری آف شرک, حنیفن, بالکل کمپلیٹلی اللہ کے لیے اپنے آپ کو خالص کرنے والے. اور موسیٰ علیہ السلام دوسرے نبی ہیں جن کا ذکر آپ کو قرآن میں ملتا ہے, جن کو شریعہ لاز دیے گئے, وَأَلْقَ الْأَلْوَاحَ, اور اس کے لیے آتا ہے فِیہِ هُدًى وَنُورٌ, تورات دی گئی تھی جس میں رولز اور ریگولیشنز تھے. ابراہیم علیہ السلام کو توحید دی گئی اور موسیٰ علیہ السلام کو شریعہ لاز دیے گئے. ایک دفعہ توحید آ گئی, الحمدللہ آپ کو یہ پتہ چل گیا آپ مسلمان ہیں, اب آپ نے اٹھنا بیٹھنا, پہننا اوڑھنا, معاملات نبھانا, کاروبار کرنا, زندگی میں چوائسز کرنا کیسے کرنا ہے, یہ آپ کو شریعہ لاز بتاتے ہیں. اور یہ دونوں انبیاء کے اندر آپ کو بہترین مینیفیسٹیشن نظر آتی ہے. اسی لیے آپ دیکھیں جوئش ٹریڈیشن کے اندر عورتوں کے لیے حجاب موجود ہے, بالکل جیسے ہمارے لیے موجود ہے. آرتھوڈاکس جیوز عورتیں آج بھی حجاب پہنتی ہیں, اب ذرا ماڈرن ہو گئے ہیں. اگر آپ غور کریں گے تو جو آرتھوڈاکس جیوز عورتیں ہیں خاص قسم کی وگ پہنتے ہیں, اب وہ یہ اس وگ کو پہنتی ہیں یہ کہتے ہوئے کہ ہم اپنی نیچرل بیوٹی کو کیموفلاج کر لیتے ہیں. ریبائز نے اس کے اوپر بھی ڈیبیٹ کی ہے کہ کیا وہ وگ میں زیادہ خوبصورت لگتی ہیں یا اپنے نیچرل بالوں میں زیادہ خوبصورت لگتی ہیں. آپ دیکھیں جب انسان اپنی شریعت کے اندر, اللہ کی دیوی شریعت کے اندر اپنی نفس کی خواہش کو لانا شروع کر دیتا ہے تو وہ اس طرح دھوکہ کھاتا ہے. تو اللہ نے ہمیں یہ دونوں انبیاء کے ذریعے, ابراہیم علیہ السلام کے ذریعے اور موسیٰ علیہ السلام کے ذریعے شریعت کا اور اصول کا بہترین کمبینیشن دیا ہے. اس لیے بہت سے حلال سٹینڈرڈ جو کھانے پینے کے ہیں, ڈائٹری سٹینڈرڈز جو ہیں, وہ جیوز کے اور مسلمانوں کے ملتے جلتے ہیں. تو یہ دو برانچز ہیں جس کو ڈیوائڈ کیا گیا ہے مکی اور مدنی قرآن میں, جس کو ڈیوائڈ کیا گیا ہے جنرلی اسکالرس کی طرف سے ابراہیم علیہ السلام اور موسیٰ علیہ السلام کے. اس میں آپ دیکھیں, آپ نے اللہ کے رسول صلی اللہ علیہ وسلم کی حدیث سنی ہے جس میں سورۃ الاخلاص کو قرآن کا 1/3 کہا گیا ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا سورۃ الاخلاص تعدل ثلث القرآن. سورۃ الاخلاص جو ہے وہ قرآن کے 1/3 کے برابر ہے. اس کا یہ مطلب نہیں ہے کہ اب آپ ہم صرف سورۃ الاخلاص پڑھ کے گئے کہ ہم نے 1/3 قرآن پڑھ لیا. کیا مطلب ہے اللہ کے رسول صلی اللہ علیہ وسلم کی اس بات کا کہ سورۃ الاخلاص 1/3 قرآن کے برابر ہے؟ بعض دفعہ لوگ یہ سمجھنے لگ جاتے ہیں کہ شاید اگر ہم نے سورۃ الاخلاص پڑھ لی تو ہم نے 1/3 قرآن کی تلاوت کر لی. اٹس ناٹ لائک دس. 1/3 قرآن اس لیے ہے کہ مکی قرآن کا سارا مینیفیسٹیشن جو آپ کو ملتا ہے وہ سورۃ الاخلاص میں ایک ایسنس, ایک سمری کے طور پر موجود ہے. مکی قرآن میں توحید ہے, سورۃ الاخلاص میں توحید ہے. اللہ ایک ہے, غیب پر ایمان, تمام انبیاء پر ایمان, رسول اللہ صلی اللہ علیہ وسلم پر ایمان اور آخرت پر ایمان, یہ آپ کو سورۃ الاخلاص میں مینیفیسٹ ہوتا ہوا ملتا ہے. اس لیے کہا جاتا ہے کہ سورۃ الاخلاص 1/3 آف قرآن ہے. اور باقی قرآن جو شریعت ہے اس میں آپ کو ملتا ہے صحابہ کے سوالات, یسألونک ماذا ینفقون, یسألونک عن المحیض, یہ شریعہ لاز ہیں جو آپ کو اس طرح سے ملتے ہیں. تو یہ دو برانچز ہیں قرآن کی جو ڈیوائڈ کی گئی ہیں. اگلی کیٹیگرائزیشن وہ ہے قرآن کے 3 بیسک میسج جو ہمیں ہمیشہ یاد رہنے چاہیے. قرآن 3 میسجز کے ساتھ ہے ان سمری جس کو اسکالرز نے مینشن کیا ہے. نمبر 1, اللہ کی عبادت صرف ہو سکتی ہے. لا الہ الا اللہ, صرف اللہ عبادت کے لائق ہے. اگر یہ جملہ ہمیں اپنی زندگی میں ہمیشہ یاد رہے تو جب ہم چوائسز کریں تو ہم لوگوں کو پریفرنس نہ دیں شریعت کے مقابلے میں, نفس کو پریفرنس نہ دیں شریعت کے مقابلے میں, اپنے گھر والوں کی بات وہاں وہاں نہ مانیں جہاں شریعت کے احکامات ٹوٹ رہے ہوں. قرآن کے سٹرکچرڈ میسیجز کے اندر پہلا میسج لا الہ الا اللہ, عبادت صرف اللہ کی ہو سکتی ہے. قرآن کے سٹرکچرڈ میسج میں دوسرا میسج, اللہ کے رسول صلی اللہ علیہ وسلم کو اللہ کا بندہ اور آخری رسول ماننا, یہ قرآن کے سٹرکچرڈ میسج کا ایک میجر چنک ہے. رسول اللہ کو ایک طرف کر کے, رسول اللہ کی احادیث میں پک اینڈ چوز کر کے, رسول اللہ کی احادیث کا انکار کر کے ہم اسلام کی خوبصورتی کو مینٹین نہیں کر سکتے. اور تیسرا سٹرکچرڈ میسج جو آپ کو اور مجھے قرآن سے ملتا ہے وہ یہ ہے کہ جس نے اللہ کی عبادت کی اور جس نے رسول اللہ کو اللہ کا رسول مان کے ان کی فرما برداری کی, اللہ اس کو کیا کیا ریوارڈ دے گا, اور جس نے نافرمانی کی اس کے ساتھ اللہ کیا سلوک کرے گا. یہ سٹرکچرڈ میسج کا تیسرا حصہ ہے, ریوارڈز اینڈ پنشمنٹ. سورۃ الملک میں آپ کو ریوارڈز نہیں ملتے. سورۃ الرحمن میں ریوارڈز پڑھ لیے, سورۃ الملک میں کانسٹنٹلی پنشمنٹس ہیں. سورۃ الملک اللہ کا خوف پیدا کرتی ہے. سورۃ الملک آپ کو اور مجھے آج کے دور میں اپنے نفس کو پیچھے کر کے اللہ کی اطاعت کو سامنے لانے کے لیے بہت مددگار سورت ہے. سورۃ الملک اللہ کی میجسٹری کو, اللہ کے اکبر ہونے کو واضح کرتی ہے. سورۃ الملک میں قرآن کے سٹرکچرڈ میسیجز کے اندر آپ کو پہلا میسج جو کہ اس میں آتا ہے عبادت صرف اللہ کی ہوگی, اور تھرڈ میسج میں سے پنشمنٹ کا میسج یہ پرومیننٹلی نظر آئے گا. اس لیے میں آپ کو ایک اور چیز بتا دوں, قرآن میں اسکالرز نے 7 تھیمز ڈیسائیڈ کی ہیں. انہوں نے کہا قرآن ٹوٹلی ان 7 تھیمز کے اندر ہے, یعنی آپ کو ان 7 میں سے کوئی نہ کوئی ایک تھیم کسی نہ کسی صورت میں ضرور مل جائے گی. اگر ایک چھوٹی سی صورت بھی ہے سورۃ الکوثر, اگر ایک چھوٹی سی صورت ہے سورۃ العصر, اگر ایک چھوٹی سی صورت ہے سورۃ المسد, تو آپ کو کسی بھی ایک ان تھیم میں سے ایک کوئی نہ کوئی تھیم کسی نہ کسی صورت میں ضرور ملتی ہے. ایک صورت میں ایک سے زیادہ بھی ہو سکتی ہیں, لیکن منیمم ان 7 میں سے اسکالرس کہتے ہیں کہ کوئی نہ کوئی آپ کو قرآن کا حصہ ملتی ہے. پہلا ہے توحید, پہلی تھیم قرآن کی توحید. دوسرا ہے قیامت کا دن, روز محشر. تیسرا ہے رسالت, رسالت میں تمام انبیاء آ جاتے ہیں پلس انکلوڈنگ رسول اللہ صلی اللہ علیہ وسلم. تو توحید ہے, قیامت کا دن ہے, رسالت ہے, اللہ کی دی ہوئی شریعت ہے, رولنگز ہیں, احکامات ہیں. پھر ففتھ اور سکسٹھ ہے ریوارڈز اینڈ پنشمنٹ. اللہ نے احکامات دیے, جس نے مان لیے اس کے لیے ففتھ تھیم بتاتی ہے کہ اللہ کی طرف سے انعامات ہیں. اللہ نے احکامات دیے, جس نے اگنور کیا, جس نے نہ مانا, جس نے ان کی طرف اپنی توجہ نہ کی, سکس تھیم پنشمنٹس کی آپ کو قرآن میں ملتی ہے. اور سیونتھلی زندگی گزارنے کے انڈیویجول اور کلیکٹیو احکامات ہیں. یہ سات تھیم ہیں آپ کو مختلف اسکالرس جو بتاتے ہوئے ملتے ہیں, کلاسیکل اسکالرس, وہ کہتے ہیں کہ یہ قرآن پورے کا پورا ان سیون تھیمز میں ڈیوائڈیڈ ہے. توحید, قیامت کا دن, رسالت, احکامات, اللہ کے احکامات کے بعد ریوارڈز, ففتھ, سکسٹھ پنشمنٹ, اور سیونتھ وہ زندگی گزارنے کے اصول جو انڈیویجولی اور کلیکٹیولی انسانوں کو چاہیے ہوتے ہیں. تو یہ آپ کے سامنے ایک چھوٹا سا تعارف تھا قرآن کا. یہ اس لیے ضروری تھا کہ میں ایک دم سے اگر تبارک الذی سے بات شروع کر دیتی تو شاید کنیکشن ایک دم سے قرآن کی محبت والا نہ بنتا, ایک سورت سے محبت والا بن جاتا. ہم نے قرآن کی ہر سورت سے محبت کرنی ہے, ہم نے قرآن کی ہر سورت کو اہمیت دینی ہے. ہم نے زندگی میں چار سورتوں کو صرف اپنا معمول نہیں بنانا, ہم نے اپنی زندگی میں پورے قرآن سے فائدہ اٹھانا ہے, پورے قرآن کو اپنی زندگی کا حصہ بنانا. یہ بالکل ایسے تھا جو بھی ہم نے پورا انٹروڈکشن کیا, بالکل جیسے آپ اپنے فون کو چارج کرنا چاہتے ہیں. ایک آپ کے فون کے چارجر کی سائڈ ہوتی ہے وائر کی جو آپ کے فون میں جاتی ہے, اور دوسری جاتی ہے ساکٹ کے اندر. آپ نے اپنے چارجر کی وائر کو فون میں تو پلگ ان کر دیا, پر چارجر ساکٹ میں نہیں ڈالا. پورا دن بھی فون چارجنگ پہ لگا رہے گا تو چارج ہوگا؟ نہیں ہوگا. تو اسی لیے اسکالرس کہتے ہیں کہ ہمیشہ سے یہ اسکالرس کا آپ کو مزاج ملے گا. آپ اسکالرس کی بایوگرافی پڑھیں, ان کی میتھڈالوجی پڑھیں, ان کا منہج پڑھیں, آپ ان کا طریقہ کار پڑھیں کہ وہ اپنے شاگردوں کو کیسے پڑھاتے تھے. تو ہمیشہ سے یہ طریقہ کار اڈاپٹیڈ رہا کہ پہلے ایک تمہید باندھی جاتی تھی. آپ دیکھتے ہیں کتابوں کے اندر بھی پریفیس ہوتا ہے, کتابوں کے اندر بھی پہلے انٹروڈکشن دیا جاتا ہے کہ اس کتاب میں کیا آئے گا. تو یہ جو ہم نے بات کی, ہمارا مقصد کیا تھا کہ ہمارا کنیکشن قرآن سے جڑ جائے, ہمارا چارجر جو ہے وہ اس قرآن سے جا کر لگ جائے, تاکہ ہر دن ہم یہاں جو بات سنیں وہ بات ہمارے دل کے اندر ایمان کو چارجنگ لیول, ایمان کے چارجنگ لیول کو بڑھاتی جائے. ایک آخری بات یہ کہ یہ جو تھیمز میں نے آپ کے سامنے رکھیں, یا جو میں نے تعلیم القرآن کے آپ کے سامنے دو برانچز رکھے کہ قرآن ڈیوائیڈڈ ہے اصول میں اور شریعت میں, یا میں نے آپ کو قرآن کے تین سٹرکچرڈ میسیجز بتائے کہ اللہ کی عبادت ہوگی, رسول اللہ کو اللہ کا عبد اور آخری رسول سمجھا جائے گا, اور ریوارڈز اور پنشمنٹ اس کو ملیں گے جو فرما بردار یا نافرمان ہوگا. یہ کیٹیگرائزیشن کیا اللہ کے رسول صلی اللہ علیہ وسلم نے خود کی ہے یا بعد میں کسی اسکالر نے کی ہے؟ واضح ہے یہ بات, یہ بات کے اسکالرز نے کی ہے. بالکل جیسے یہ بات ہمارے اندر واضح ہونی چاہیے. اب جو فتنہ اٹھ رہا ہے ایک نیا, کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کی زندگی میں قرآن پورا ڈکٹیٹ نہیں ہوا تھا, یہ کمپلیٹلی غلط ہے. آپ صلی اللہ علیہ وسلم کی زندگی میں, آپ کے انتقال سے پہلے, آپ کے وصال سے پہلے, پورا قرآن جتنا بھی اللہ کے رسول صلی اللہ علیہ وسلم نے صحابہ کو سکھایا تھا وہ ڈکٹیٹ ہو گیا تھا, وہ لکھ دیا گیا تھا. آپ کے وصال سے پہلے پورا قرآن لکھ دیا گیا تھا. 18 صحابہ اسائنڈ تھے, 18 صحابہ جو کہ یہ قرآن لکھا کرتے تھے. پورا قرآن لکھ دیا گیا تھا آپ کے انتقال سے پہلے پہلے. ہاں, ایک والیوم میں گیدر نہیں ہوا تھا, سکیٹرڈ تھا, لیکن کس صورت کے بعد کون سی صورت آئے گی یا کون سی صورت کس جگہ مصحف میں پڑھی جائے گی, صورت کے اندر کس صورت میں آیت پہلی کون سی آئے گی اور اس کے بعد کون سی آئے گی, یعنی سیکوینس آف آیات ود ان دا سورہ اینڈ سیکوینس آف سورہ ود ان دا قرآن, یہ کیا ہوگا. آلدو قرآن ایک والیوم میں نہیں تھا, لیکن یہ تمام حفاظ کے دلوں میں محفوظ تھا اس سیکوینس میں. اور یہ سیکوینس کون سی تھی؟ سورہ فاتحہ سے لے کر سورۃ الناس کی سیکوینس. اس میں کسی کو کسی قسم کا کنفیوژن نہیں ہونا چاہیے. ताकि आप और मैं कॉन्फिडेंस के साथ अपने इस्लाम को डिफेंस करने वाले हों। मुसलमान कहते हुए दुख भी होता है, हम अपने इस्लाम को डिफेंड नहीं कर सकते हैं। ओपन योर आइज, डिस्कस इस्लाम विद योर चिल्ड्रन। पूरी दुनिया में जाकर तालीम देते फिरते हैं, पूरी दुनिया में दर्स देते हैं, और अपने बच्चों को वो कॉन्फिडेंस नहीं दे रहे इस्लाम का, जिससे उनके ईमान शेक ना हो। हम कहाँ गुम हैं और किन मसरूफियात में हैं, और हम क्या समझे बैठे हैं कि कलमा गो हमने अपने बच्चे को बना दिया तो ये गारंटी है कि वो आखिरी वक्त तक, आखिरी सांस तक कलमा गो ही रहेगा? कोशिश करनी होती है, एफर्ट करनी होती है। आप और मैं टुवर्ड्स एंड ऑफ गेम्स रह रहे हैं, ये आखिरी वक्त है, उम्मत का आखिरी सिरा है, जहां फितने अपने पूरे बूम पर हैं, जहां आजमाइशें अपने पूरे क्लाइमेक्स पर हैं, जहां ट्रायल्स और ट्रिब्यूलेशन हर तरफ से हम पर हमला कर रहे हैं, वहां एक और फितना ये खड़ा हो रहा है कि बच्चे अपना दीन बदल रहे हैं। अभी तक तो हम इस पर परेशान थे कि हमारे बच्चे एथियस्ट बन रहे हैं, अभी तक हम इस पर परेशान थे कि हमारे बच्चे ला खुदा होने की तरफ जा रहे हैं, अब एक और फितना खड़ा हो रहा है, हमारे बच्चे सुन्नी बच्चे शियाइज्म की तरफ जा रहे हैं। मेरा अकीदा मेरे दिल के अंदर इतना मजबूत हो कि मुझे यकीन हो कि जो मेरा ईमान है वो हक है, जो मैं मानती हूँ वो हक है। अगर बच्चा ये कहना शुरू कर दे, फर्क क्या पड़ता है मैं सुन्नी हूँ या शिया हूँ? एंड इट्स अ फैक्ट, हमारी जिंदगियों में है कहाँ इस्लाम? हमारी चॉइसेस में इस्लाम प्रायोरिटी पर आता कहाँ है? हमारे बच्चों के स्टडीज के सिलेक्शंस हो या उनके प्रपोजल्स के सिलेक्शन हो, उनकी शादियों के सिलेक्शन हो या उनकी शादियों के लिए उनकी जोड़ों के सिलेक्शंस हो, उनकी शादियों के लिए मैरिजेस हॉल के सिलेक्शंस हो या उनके डिनर और पार्टीज और वलीमा सिलेक्शंस हो, कहां इस्लाम सामने होता है? कहां इस्लाम प्रायोरिटी पर होता है? सो दे आर राइट, फर्क क्या पड़ता है मैं सुन्नी हूं कि शिया हूं? अगर अब भी मुसलमान नहीं जागे तो कब जागेंगे? खाली कुरान की मोहब्बत दिल में है, हाँ सबके दिल में कुरान की मोहब्बत है, हम सब ऐसे लिख सकते हैं कुरान की मोहब्बत पर, ऐसे लिखना तो दूर की बात, हम सब इतने लंबे लंबे जो है वो मैसेजेस लिख सकते हैं। जरा हमारा जो है वो सोशल मीडिया मुस्लिम सिंड्रोम अभी देख लें जो हो रहा है इस वक्त, पूरा फेसबुक मुसलमान, पूरा टीवी मुसलमान, पूरा व्हाट्सएप मुसलमान, कोई चीज ऊटपटांग नहीं आएगी, सब आपको इस्लाम से रिलेटेड मिलता रहेगा। द मोमेंट शव्वाल का चांद नजर आएगा, पता नहीं हमारे ऊपर कौन सा इफरीत नाजिल हो जाता है, कौन सा भूत और कौन सा जिन हमें आकर चिपक जाता है कि फिर कुरान और कुरान की बातें हमें सिर्फ जायनमाज की चौड़ाई तक ही अच्छी लगती हैं, हज पे जाएंगे तो अच्छी लगेंगी, वापस आएंगे तो हमारा क्या हाल होगा? ये हम मुसलमान हैं, ये हमारा हाल है, उसके बाद हम कहते हैं हमारे बच्चे काबू में नहीं आते, दीन की बात सुनने को तैयार ही नहीं होते, दरसों में कैसे लेकर आए बच्चों को, दरसों में कैसे लेकर आए? ये तो बहुत बात की बात है, आईने में खड़े हुए उस भूत की पहले तरबियत करें, जो भूत जो है वो संवरने में आता ही नहीं है, जो कुरान की क्लास में आता है तो एक नया विनियर पहन के आ जाता है, मैरिज हॉल में जाता है तो एक नई शक्ल के साथ चला जाता है, किसी गैदरिंग में फैमिली की जाता है तो एक और नई शक्ल आ जाती है, शॉपिंग मॉल में जाता है तो किसी और शक्ल का हो जाता है। पहले इसकी तरबियत करने की जरूरत है, अपने बच्चों को ईमान का कॉन्फिडेंस दें, इन्फॉर्मेशन दें। कितने बच्चों को ये बात पता है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में 18 सहाबा मौजूद थे जो कुरान लिखा करते थे? कितने बच्चे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की वो हदीस जानते हैं कि जिसने मेरे सहाबा की इज्जत नहीं की वो मुनाफिक है? कितने बच्चे इस बात को जानते हैं कि ये जो डिफरेंस ऑफ क्रीड है बिटवीन सुन्नीइज्म एंड शियाइज्म, इसका मसला क्या है? हम सहाबा के लिए नामुनासिब अल्फाज इस्तेमाल नहीं कर सकते, हमारे लिए हर सहाबी काबिल एहतराम है, हम ये नहीं कह सकते कि फर्क क्या पड़ता है कि मैं सुन्नी हूं या शिया हूं। हम अल्लाह के रसूल से भी मोहब्बत करते हैं, हम अल्लाह के रसूल के अहले बैत से भी मोहब्बत करते हैं, हम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के एक एक सहाबी से मोहब्बत करते हैं, और हम जुर्रत नहीं कर सकते किसी के खिलाफ अपनी जुबान से कोई अब्यूसिव जुमला निकालने के। ये वक्त है, अपने आप को इस मोहब्बत की मैनिफेस्टेशन में लेकर आइए, अपने बच्चों को वक्त दीजिए, उनके साथ बैठिए, उनको कॉन्फिडेंस दीजिए। खाली उनको नाम का मुसलमान नहीं बनाना, हमारे बच्चे स्कार्फ क्यों नहीं पहन रहे, हमारे बच्चे चादर क्यों नहीं ओढ़ते, हमारे बेटे दाढ़ी रखने की तरफ क्यों नहीं आते? अपने दीन की हिफाजत हमें खुद करनी होगी, अपने बच्चों की हिफाजत हमें खुद करनी होगी, अपने बच्चों के अंदर अल्लाह की मोहब्बत हमें डालनी होगी। कोई नहीं डाल सकता, आप कितनी क्लासेस में उनको भेज दें, लेकिन क्या आपकी और मेरी जिम्मेदारी खत्म यहां लाने के बाद? یا یہ ہماری ذمہ داری شروع؟ اور ہماری ذمہ داری جو شروع ہوئی اپنی اولاد کے ساتھ وہ ختم کب ہوتی ہے؟ جب مجھے ملک الموت نظر آ جاتا ہے. جب تک میری زبان میں طاقت ہے مجھے اپنی اولاد کی اصلاح کا کام کرنا ہے. رسول اللہ صلی اللہ علیہ وسلم کے دور میں قرآن ایک والیوم میں نہیں تھا. ہمارے بچوں کو یہ باتیں معلوم ہونی چاہیے. ماں کو ڈیفینس اسی وقت کرے گا بچہ جب اس کے دل میں واقعی ماں کی محبت ہوگی. جس اولاد کو فکر نہیں ہوگی اس کو نہیں فکر ہوگی. چھوڑ نہیں آتی اولاد ماں باپ کو اولڈ ہومز میں جا کے. جن کے دلوں میں ماں باپ کی محبت نہیں ہوتی وہ پرواہ نہیں کرتے. جن کے دلوں میں اسلام اور اللہ کی اصل محبت نہیں ہے ان کو اس سے کوئی فرق نہیں پڑتا. تو کیا ہو گیا اگر منکر حدیث ہیں تو؟ اٹس اوکے. ایک اللہ کو مانتے ہیں کافی تو ہے. تو کیا ہو گیا اگر ہم نے ایگنوسٹک کی فیور کر دی؟ تو کیا ہو گیا اگر ہم نے گے رائٹس کی بات کر دی؟ تو کیا ہو گیا اگر ہم نے لیسبین فرینڈ بنا لی؟ اٹس ناٹ دا میٹر آف تو کیا ہو گیا تو کیا ہو گیا. اٹس دا میٹر آف محبت. اٹس دا میٹر آف ایمان. اٹس دا میٹر آف اکاؤنٹیبلٹی. آپ اور میں کوا بلی چڑیا نہیں ہیں. آپ کی اور میرے بچوں کی حساب کتاب کی ایک لمبی ڈیٹیل بن رہی ہے. اللہ ہر ایک انسان کو اس کی کتاب کے سمیت سامنے کھڑا کرے گا اور پھر ہاتھ رکھ کے جہاں پوچھ لیا گیا بتاؤ یہ کیوں بولا تھا. کیا تھا تو بہت دور کی بات ہے. بتاؤ یہ کیوں بولا تھا. پھر اللہ کو جسٹیفیکیشن دے سکیں گے. یہاں بچوں کی ماؤں کے سامنے تو ایسی زبانیں چلتی ہیں. کیا ماں کی آواز ڈبیٹ کرتی ہوگی جو اولاد کی ڈبیٹ کرتی ہے؟ اور بیچاری اماں قرآن کی کلاسز سن کے جاتی ہیں پیار محبت سے بتاتے رہے پیار محبت سے بتاتے رہے اور اماں ایسی بیچاری شٹ اپ ہوتی ہیں چار جملوں کے بعد. ظاہری بات ہے 6 فٹ کا جوان بیٹا جب سامنے کھڑا ہو کر ماں کو 6 جملے بول دے گا ایک جملے کے مقابلے میں تو ماں تو خاموش ہو جائے گی. جن کے بچے چھوٹے ہیں ان کی اس وقت بہترین بہترین بلیسنگ اور خزانہ ان کے ہاتھ میں ہے. اپنے بچوں کی تربیت کریں. اپنے بچوں کو اپنا خزانہ سمجھیں. اپنے بچوں کو صدقہ جاریہ بنانے کی فکر کریں. ہاں جن کے بچے بڑے ہیں وقت ختم نہیں ہو گیا. ہم زندہ ہیں. مہلت ختم نہیں ہو گئی. اللہ نے صحت دی ہوئی ہے. علم کا دروازہ آج بھی کھلا ہے. یہ کان پر علم آنا اس بات کی دلیل ہے کہ اللہ چاہتا ہے کہ ہم اپنی اصلاح کریں اور ہمارے ذریعے مسلمان امت کی آگے اصلاح ہوتی رہے. مسلمان امت کی اصلاح میں سب سے پہلے ہماری اپنی اولاد آنی چاہیے. حضرت ابو بکر صدیق رضی اللہ عنہ کے دور میں جنگ یمامہ ہوئی تھی اور جنگ یمامہ میں بہت سے حفاظ صحابہ شہید ہو گئے تھے. تب با صحابہ سینئر صحابہ حضرت ابو بکر صدیق رضی اللہ عنہ کے پاس آئے تھے اور ان سے کہا تھا کہ دیکھیے آپ کو کچھ کرنا ہوگا قرآن کو محفوظ رکھنے کے لیے. ہمیں اس کو ایک جگہ کمپائل کرنا ہوگا اس لیے کہ قرآن مختلف ٹیبلٹس پر شولڈر بونس پر لیدر پر کسی کپڑے پر کسی بڑی ایک راک کی سلیٹ کی طرح کی چیز پر لکھا ہوا تھا. تو ان لوگوں کا ان صحابہ کا خیال یہ تھا کہ آپ کو ڈیسیجن لینا ہوگا اور آپ کو قرآن ایک والیوم میں کمپائل کرنا ہوگا. حضرت ابو بکر صدیق رضی اللہ عنہ نے کہا کہ میں وہ کام کیسے کر سکتا ہوں جو اللہ کے رسول صلی اللہ علیہ وسلم نے نہیں کیا. ایمان کی طاقت دیکھ رہے ہیں آپ. میں وہ کام کیسے کر سکتا ہوں جو اللہ کے رسول نے نہیں کیا. یہ گناہ کا کام نہیں تھا. یہ کوئی نفس کی پیروی نہیں تھی. یہ اپنے بچوں کے لیے کوئی ان کی خواہش پوری کرنے کا معاملہ نہیں تھا. یہ تو دین کی حفاظت کی بات تھی. پھر بھی کہہ رہے ہیں اتنے محتاط کہ میں یہ کام کیسے کر سکتا ہوں جو اللہ کے رسول صلی اللہ علیہ وسلم نے نہیں کیا. پھر جب بہت پریشرائز صحابہ نے آپ کو کیا تو ابو بکر نے کہا حتی شرح اللہ صدری. ٹھیک ہے میں یہ کام کروں گا جب اللہ میرا دل کھول دے گا. پھر اللہ تعالیٰ نے ان کا دل ان کا سینہ کھولا اور حضرت ابو بکر صدیق رضی اللہ عنہ کے دور میں فیصلہ کیا گیا کہ قرآن کو کمپائل کیا جائے گا انڈر ون والیوم. آپ صلی اللہ علیہ وسلم کے دور میں جو صحابہ قرآن لکھتے تھے حضرت ابو بکر نے کہا کہ کرائیٹیریا قرآن لکھنے کا کمپائل کرنے کا یہ ہوگا کہ وہ شخص جو نوجوان ہوگا وہ جو پائس متقی ہوگا وہ جو اللہ کے رسول صلی اللہ علیہ وسلم کی زندگی میں قرآن لکھتا تھا وہ جس کو دین کی احکامات کی تھوڑی بہت نوحہ ہے وہ قرآن کمپائل کرے گا. سب نے مل کر جنرل کنسنسس پر زید ابن ثابت کا نام دیا اور زید ابن ثابت نے پھر قرآن کو کمپائل کیا. ایک کاپی بنی تھی حضرت ابو بکر صدیق رضی اللہ عنہ کے دور میں. حضرت عثمان رضی اللہ عنہ کے دور میں حضرت عمر کے دور میں بھی یہی ایک کاپی تھی. हजरत उस्मान रदी अल्लाह अन के दौर के अंदर फिर इसकी फर्दर कॉपीज बनी हैं, और फिर इस तरह से इसको आगे मुसलमानों के अंदर एक रस्मुल खत के ऊपर कंबाइन करके प्रॉपर इसको जो है वो प्रोनंसिएशन देकर इस तरह से आगे बढ़ाया गया। और हजरत जैद बिन साबित के लिए आता है कि जब उनको इस तरह से बुलाया गया कि आप ये जिम्मेदारी अदा करें, तो उन्होंने उनके अल्फाज का मफहूम आते हैं, उन्होंने कहा कि इससे ज्यादा आसान मेरे लिए ये होता कि मुझे कहा जाता कि ओहद पहाड़ को अपनी जगह से हिला दो, तो मैं हिला देता। लेकिन कुरान की जिम्मेदारी, कुरान को कंपाइल करना, इट्स अ ह्यूज रिस्पॉन्सिबिलिटी। लेकिन क्योंकि हजरत अबू बकर और हजरत उमर की तरफ से मुझे कहा जा रहा है, तो मैं ये जिम्मेदारी अदा करूंगा। और फिर उस वक्त आपको ये जो आज हमारे पास मुसहफ है, फर्स्ट टाइम बैन दुफ्फतैन बिटवीन द टू बाइंडिंग्स, कुरान को एक वॉल्यूम के अंदर इकट्ठा कर दिया गया, जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में नहीं था। तो ये एक कुरान का इंट्रोडक्शन था। अल्लाह ताला हमारे दिलों में कुरान की वो मोहब्बत पैदा करे कि हम अपने बच्चों को भी कुरान से जोड़ सकें, अपने आप को अपनी आखिरी सांस तक कुरान की तालीमात से जोड़ कर रख सकें, और अपने साथ साथ बहुत से मुसलमानों को इस्लाम का कॉन्फिडेंस दे सकें। जहां तक सूरतुल मुल्क की ब्लेसिंग की बात है, सूरतुल मुल्क के फजाइल की बात है, देखें अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बहुत कम सूरतें हैं जिनके फजाइल, जिनकी ब्लेसिंग्स को मेंशन किया है। सूरतुल मुल्क उन्हीं सूरतों में से एक है। आप सल्लल्लाहु अलैहि वसल्लम की एक जेनेरिक हदीस आती है, जो मैंने सूरह रहमान में भी मेंशन की थी, पिछले साल जब मैंने सूरह यासीन कराई थी उस वक्त भी मैंने ये हदीस मेंशन की थी। ये वो हदीस है जिसको तमाम क्लासिकल स्कॉलर्स अपनी तमाम तफसीर में एज अ जेनेरिक ब्लेसिंग फॉर होल कुरान मेंशन करते हैं। मुस्तदरक हाकिम और मुस्नद इमाम अहमद में यह हदीस आपको मिल जाती है, जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने कुरान को डिवाइड किया है कि कुरान की शुरू के तिवाल जो हैं, जो इसकी शुरू की लेंदी सूरतें हैं, वो तौरात के बराबर हैं, फिर इसमें जो है मईन है, फिर इसमें मसानी है, और जो आखिरी पोर्शन है मुफस्सल का, उसके लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुझे तमाम अंबिया पर फजीलत दी गई है थ्रू मुफस्सल। मुफस्सल का पार्ट कुरान में सूरत कौफ से शुरू होता है और सूरतुल नास तक जाता है। इसी मुफस्सल के पार्ट में सूरतुल मुल्क आती है। एडिशनली सूरतुल मुल्क उस आखिरी चंक में आती है जो आखिरी चंक मक्की दौर का है। सूरतुल मुल्क, देखें सूरतुल मुल्क से पहले मुसहफ में क्या, कौन सी सूरत है याद है? 28वां पारा जहां खत्म होता है, सूरह तहरीम, तहरीम नहीं है, तहरीम, ता की जबर के साथ। सूरह तहरीम 28वें पारे की आखिरी सूरत है, मदनी सूरत है। सूरतुल मुल्क 29वें पारे की पहली सूरत है। सूरतुल मुल्क से मक्की सूरतों का आखिरी चंक आता है। इससे पहले पहले आपको ये जो सारा चंक मिलता है सूरह कहफ से लेकर सूरह तहरीम तक, इसमें मदनी सूरतें बहुत ज्यादा हैं। सूरतुल मुल्क से लेकर सूरह फलक से पहले पहले सूरतुल इखलास तक, सूरह मुल्क से लेकर सूरतुल इखलास तक सारी मक्की सूरतें, कंप्लीट मक्की सूरतें, यह आखिरी चंक है मुसहफ में मक्की सूरतों का। और जो आखिरी दो सूरतें हैं कुरान की, कौन सी हैं? सूरह फलक और सूरह नास, ये दोनों मदनी सूरतें, ठीक है। तो सूरह मुल्क इस हिसाब से अहम है, एक तरह से इसकी फजीलत आती है कि ये मुफस्सल में आती है, जिसके लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुझे तमाम अंबिया पर फजीलत दी गई बिल मुफस्सल, इस मुफस्सल के हिस्से के जरिए। इसकी दूसरी ब्लेसिंग ये आती है कि ये उलमा कहते हैं कि ये उन आखिरी चंक मक्की सूरतों का है जो मुसहफ में फाइनली आया और जो एक अथॉरिटेटिव पॉइंट रखता है तमाम मुसलमानों को नाफरमानी से निकालने के लिए और तमाम डिसबिलीवर्स के अंदर अल्लाह की मारिफत को डालने के लिए। तो इस तरह से सूरह मुल्क की अहमियत आती है। सूरह मुल्क को बास स्कॉलर्स ने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की मुख्तलिफ अहादीस की वजह से सूरतुल मुंजियात भी कहा है, निजात देने वाली सूरत, द सेवियर, द प्रोटेक्टर, वो सूरत जो बचाने वाली है। आपको सूरतुल मुल्क के ऊपर बहुत सी अहादीस मिल जाती हैं। सही हदीस आती है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, अबी दाऊद के अंदर आपने फरमाया सूरतुन मिनल कुरान, कुरान में से एक सूरत है। अच्छा, जो आप में से जो लोग अल्हम्दुलिल्लाह अरबी जुबान समझते हैं, सूरतुन मिनर कुरान आया है, जिनको समझ आता है सूरतुन यहां पर कॉमन नाउन आया है, एडजेक्टिव, جب جملہ عربی زبان میں نکرہ سے شروع ہوتا ہے تو ایک اس کی وجہ نکرہ میں آنے کی اس چیز کی اس جملے کی عظمت بیان کرنا بھی ہوتا ہے. جب کامن ناؤن آتا ہے اور کامن ناؤن سے جملہ شروع ہوتا ہے تو ایک ریزن ہوتی ہے کہ اس کامن ناؤن کو لانے کی وجہ کیا ہوتی ہے کہ جو آگے بات آ رہی ہے وہ بہت عظیم بات ہے. تو ابو داؤد کے اندر جو حدیث آتی ہے اس میں آپ صلی اللہ علیہ وسلم نے فرمایا سورۃ من القرآن 30 آیا, قرآن کی ایک سورت ہے جس کی 30 آیتیں ہیں, لصاحبها حتى يغفر له, یہ سورت اپنے پڑھنے والے کے لیے صاحب کے لیے مغفرت کرے گی جہاں تک کہ اس کو بخش دیا جائے گا. کون سی سورت ہے؟ آپ نے فرمایا تبارک الذی بیدہ الملک, یہ وہ سورت ہے جو کہ 29 پارے کے شروع میں آتی ہے, سورۃ الملک. یعنی آپ نے فرمایا سورۃ ملک اپنے ساتھی کی شفاعت کرے گی. کب تک؟ ایک ہوتا ہے آپ ہیں بڑی بہن, آپ کی ہے چھوٹی بہن, چھوٹی بہن کہہ رہی ہے بڑی بہن سے پلیز آپ جا کے امی سے کہہ دینا مجھے فرینڈس کے ساتھ جانے دینا. آپ بڑی بہن ہوتے ہوئے کہتی ہیں ٹھیک ہے بس ایک دفعہ کہوں گی. یہ جو آپ نے ایک دفعہ کہا شفاعت کی نا, یہ آپ کی شفاعت ہو گئی, آپ نے اس کے بہاف پر ایک انٹرسیشن کیا. اب آپ بڑی بہن ہیں, امی نے ایک دفعہ انکار کر دیا, آپ کے دل میں بہن کی محبت ہے, آپ تب تک امی سے کہتی رہیں گی جب تک امی مان نہ جائیں. اس صورت کے لیے یہاں پر یہی بات آئی ہے حتی یغفر لہ, یہ سورۃ الملک اپنے پڑھنے والے کے لیے اس وقت تک شفاعت کرتی رہے گی حتی یغفر لہ جب تک کہ اس کو معاف نہیں کر دیا جائے گا. یہ قرآن کی صرف ایک سورت ہے جس کا آپ کو اور مجھے اتنا بڑا اعزاز دیا گیا ہے, تو اس کو اپنی ڈیلی روٹین کا حصہ بنانا اس کی بلیسنگز میں سے ایک بلیسنگ آتی ہے. یہ جو اس کی اللہ کے رسول صلی اللہ علیہ وسلم کی حدیث کا ایک انداز ہے, آپ نے کہا قرآن میں ایک سورت ہے جس کی 30 آیتیں ہیں. اگر آپ حدیثوں کے بھی سٹرکچر کو سمجھنا شروع کر دیں جیسے قرآن سمجھا جاتا ہے, دیر از اے ہول نالج, ایسے حدیث سمجھی جاتی ہے, ایسے ہی حدیث سمجھی جاتی ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے ڈائریکٹ کیوں نہیں کہا کہ قرآن کی سورت سورۃ الملک یا قرآن کی سورت تبارک الذی جو ہے وہ ایسی سورت ہے جو اپنے پڑھنے والے کی شفاعت کرے گی جب تک کہ اس کو بخش نہ دیا جائے؟ اس انداز میں کیوں کہا کہ قرآن میں ایک سورت ہے جس کی 30 آیتیں ہیں جو اس وقت تک اپنے پڑھنے والے کی شفاعت کرے گی جب تک کہ اس کو بخش نہ دیا جائے؟ اس لیے کہ جب آپ پیچھے جاتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے دور میں, آپ صحابہ کی ڈیلی پریکٹس کو دیکھتے ہیں, یہ صحابہ کی ڈیلی پریکٹس ہوتی تھی کہ جب وہ قرآن کے ساتھ اپنا وقت گزارتے تھے تو قرآن کے ساتھ وقت گزارنا ان کی ڈیلی کانورسیشن کا حصہ ہوتا تھا. جیسے اگر ان کو یہ بتانا ہوتا تھا کہ فلاں صحابی کا گھر کتنی دور ہے, جیسے کسی نے آ کے پوچھا کہ حضرت سعد بن ابی وقاص کہاں رہتے ہیں, اور یہ صحابی جن سے پوچھا جا رہا ہے یہ اللہ کے رسول کے حجرے کے باہر کھڑے ہیں, تو ان کا انداز کیا ہوتا تھا؟ 60 آیتیں دور رہتے ہیں. حضرت ابو ایوب انصاری, ہم جانتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے گھر کے بہت قریب رہتے تھے, تو بعض صحابہ کے لیے آتا ہے کہ جب ان سے کوئی پوچھتا تھا کہ ابو ایوب انصاری کا گھر کہاں ہے تو وہ کہا کرتے تھے سورۃ الاخلاص کے ڈفرنس پہ. کیوں؟ اس لیے کہ ان کا قرآن کا اٹھنا بیٹھنا, قرآن ان کا اوڑھنا بچھونا, قرآن ان کی کانورسیشن کا حصہ, قرآن ان کی ڈیلی چوائسیز کا حصہ, پلس ایک اور جو آپ کو انٹرسٹنگ فیکٹ ملتا ہے صحابہ کی زندگیوں میں, وہ ڈسٹینس اس طرح سے کیوں بتاتے تھے؟ کہتے تھے مطلب یہ ہوتا تھا انسینٹیو, بس تم یہ آیتیں پڑھتے ہوئے وہاں پہنچ جاؤ گے, 60 آیتوں کا ڈفرینس ہے, بس یہاں سے لے کر 60 آیتیں پڑھو گے اور تم سعد بن ابی وقاص کے گھر پہنچ جاؤ گے, یہ انسینٹیو تھا. اس سے کیا پتہ چلتا ہے؟ اگر آپ اپنے بچوں کو رمضان میں انسینٹیو دیتے ہیں, بیٹا تم دیکھیں, ڈپینڈ کرتا ہے آپ کے بچے کی عمر کیا ہے. فرض کریں آپ کی بیٹی ہے 21-22 سال کی اور اس کو میک اپ کا بہت شوق ہے, آپ کہتی ہیں بیٹا تم سورہ ملک یاد کر لو, میں تم کو تمہاری پسند کی میک اپ کٹ دلاؤں گی, تو اس کا انسینٹیو دیا آپ نے؟ ہاں, اس کے بعد وہ میک اپ لگا کے کہاں جاتی ہے؟ دیٹس اندر کوشچن. پلیز اب یہ مت کہیے گا ساری بیٹیاں میری بات کو پکڑ کے اپنی اماں کے پیچھے پڑ جائیں, میں سورہ ملک یاد کرتی ہوں, آپ مجھے جو ہے میری پسند کا جو ہے وہ کون سی بیوٹی کا کٹ دلا دیں. ایسی کوئی بات نہیں ہے, آپ میک اپ لگائیں, خواتین میں رہیں, अपनी अम्मा के सामने रहें, अपने अब्बा के सामने रहें, अपने भाई के सामने रहें और अपने लेडीज के सर्कल में रहें तो ठीक है, अदरवाइज ये नहीं मतलब है कि अब आयशा आंटी की बात का फतवा बना के जो है वो पूरे इलाके में फैला दिया जाए कि आयशा आंटी ने कहा है कि मेकअप किट खरीद सकते हैं। एक तो कुछ माइक पे बोलते हुए भी मुझे डर लगने लग गया अब, एक तो ये होता है कि माइक पे पता नहीं कहां तक पहुंच जाता है, दूसरा एक और खतरनाक चीज जो होने लग गई है जब व्हाट्सएप पर ऑडियोज निकल जाती है ना, इट्स रियली आउट ऑफ हैंड, फिर लोग उसमें से कौन सा चंक दो जुमले निकाल के कहां फैला देते हैं, अल्लाह ही की हिफाजत में है, नियत अल्लाह की खातिर है तो अल्लाह ही हिफाजत करेगा। लेकिन मतलब क्या है, इससे बात स्कॉलर्स ये बात निकालते हैं कि बच्चों को नौजवानों को इंसेंटिव दिया जा सकता है, ये लालच की कैटेगरी में नहीं आता कि आप इतनी आयतें याद कर लें आपको मैं ये चीज दिलाऊंगी, आप इतना कुरान याद कर लें मैं आपको ये चीज दिलाऊंगी। तो ये सहाबा का मामूल होता था कि वो रेगुलर किसी को कुरान की आयत के साथ डिस्टेंस बताया करते थे। तो जब भी अब जब आप इस हदीस को पढ़ेंगी तो आपको ये पिछली पूरी बात याद आएगी कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ऐसे क्यों कहा था कि 30 आयतें ऐसी हैं जो तुम्हारे लिए अगर तुम्हारी प्रैक्टिस बन जाएंगी, तुम्हारी डेली प्रैक्टिस बन जाएंगी तो वो तुम्हारी शिफात करेंगी और वो तुम्हें कयामत के दिन उस वक्त तक अल्लाह के सामने जो है तुम्हारे लिए इंटरसेशन करती रहेंगी जब तक कि अल्लाह तुम्हें माफ नहीं कर देगा। देखें अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम और कुरान ये बात वाज़े करता है कि शिफात होगी, जैसे यहां सूरत की शिफात का जिक्र आ रहा है ऐसे ही हम जानते हैं कुरान के अंदर ये बात आई है कि अल्लाह शिफात का जो है वो इंसेंटिव या शिफात की इजाजत देगा, इल्ला अन यशा अल्लाह, जिसको अल्लाह चाहेगा। शिफात जो है वो अनकंडीशनल नहीं होगी, कंडीशनल होगी, जिसको अल्लाह इजाजत देना चाहेगा कि ये शिफात कर सकता है वो शिफात करेगा और जिसके लिए अल्लाह इजाजत देगा सिर्फ उसकी शिफात की जाएगी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हमारी शिफात करेंगे इंशाल्लाह, खामोशी क्यों थी पहले, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की शिफात उम्मत के लिए होगी, हाँ अनकंडीशनल नहीं है, कंडीशनल है। हम जानते हैं कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास बास लोग आएंगे आपके हौज़े कौसर पे, जो आप जिनको आप पहचान लेंगे और पहचानेंगे कैसे, मिन आसारिल वुदू, हमारे वुजू के आज़ा से पहचान लेंगे। लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम जब उनकी तरफ बढ़ेंगे कि उनको अपने हौज से पिलाएं तो फरिश्ते रोक देंगे आप सल्लल्लाहु अलैहि वसल्लम, ये नमाजी लोग हैं जिनकी शिफात से आपको रोक दिया जाएगा। सो दिस इज अ वेरी सीरियस पॉइंट, ये नमाजी होंगे इसलिए कि इनके वुजू के आज़ा चमक रहे हैं, ऐसे मुसलमान उम्मती भी होंगे जिनके ऊपर कोई ग्लो नहीं होगा, इसलिए कुरान में आता है कि मुजरिम उस दिन अपनी निशानियों से पहचान लिए जाएंगे। तो जिस इसको स्कॉलर्स ने डिफाइन किया है कि मुसलमान कैसे मुजरिम होंगे और मुसलमानों की क्या अलामत होगी जिससे वो पहचाने जाएंगे, एक इंसान के ऊपर मुसलमान का टाइटल होना और वुजू के आसार ना होना, इससे बड़ा उसके लिए मुजरिम और क्रिमिनल होना कयामत के दिन कोई और बड़ी अलामत नहीं होगी। तो ऐसे मुसलमान जिनके वुजू के आज़ा ल्यूमिनस होंगे, चमक रहे होंगे, हौज़े कौसर तक पहुंच जाएंगे, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम उनको देखेंगे और उनको अपने हौस से पिलाने के लिए आगे बढ़ेंगे, आप सल्लल्लाहु अलैहि वसल्लम को फरिश्ते रोक देंगे। और हदीस का मफहूम आता है कि कहा जाएगा अल्लाह के रसूल आपको नहीं मालूम कि इन लोगों ने आपके पीछे दीन में क्या क्या नई चीजें इजाद कर ली थी। तो शिफात कंडीशनल है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम कंडीशनल शिफात करेंगे, सूरतुल मुल्क शिफात करेगी और इसी तरह से कुरान और रोजा क़यामत के दिन अल्लाह से हमारी शिफात करेंगे। कुरान कहेगा अल्लाह मैंने इसको रात में नींद से दूर रखा तो इसको बख्श दीजिए, इसकी शिफात कीजिए। रोजा कहेगा अल्लाह मैंने दिन में इसको खाने पीने से रोक कर रखा तो इसकी शिफात कीजिए। आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस में आता है अल्लाह इन दोनों को शिफात करने की इजाजत देगा, इन दोनों को शिफात की इजाजत दी जाएगी। जहां तक सूरह मुल्क की शिफात की बात है, ये कंडीशनल है या अनकंडीशनल है, क्या ख्याल है जी? नहीं, ये भी कंडीशनल है। जब मेन आपको ये बता दिया कि शिफात का कॉन्सेप्ट ही कंडीशनल है, अनकंडीशनल है ही नहीं इस्लाम में, ये जुमला याद रखिएगा, जहां इतनी अल्हम्दुलिल्लाह इन्फॉर्मेशन आ गई, इस्लाम में शिफात हक्का जिसको कहते हैं द एक्चुअल ट्रू शिफा, इन कॉन्ट्रारी टू शिफात बातिला, اسلام میں شفاعت کا کانسیپٹ یہ ہے کہ ہر شفاعت کنڈیشنل ہے. رسول اللہ کی شفاعت کنڈیشنل ہے, قرآن کی شفاعت کنڈیشنل ہے, روزے کی شفاعت کنڈیشنل ہے, سورۃ الملک کی شفاعت کنڈیشنل ہے. کل بتاؤں گی انشاءاللہ کیسے کنڈیشنل ہے. اللہ سے دعا کیجئے کہ اللہ ہمارے وقت میں برکت دے. میرا کبھی بھی صورتوں پر دوڑنے کا دل نہیں کرتا. میں نے اللہ کا نام لے کر فوزیہ کی خواہش کے اوپر سورہ ملک کرانے شروع کر دیا. اب اللہ برکت ڈالے گا, انشاءاللہ مکمل ہوگی. لیکن بس خواہش یہ ہے کہ جو علم آئے وہ دل میں اتر جائے, وہ عمل کا حصہ بن جائے. خواہش یہ ہے کہ جو حق ہو اللہ اس کو زبان سے نکلوا دے. دعا مانگیے گا اپنے لیے بھی اور دعا مانگیے گا میرے لیے بھی کہ اللہ مجھے بھی حق بولنے کی توفیق عطا فرمائے, کلیئرٹی آف اسپیچ دے. اللہ ہمارا یہاں کا ایک ایک لمحہ روز محشر میں نیکیوں میں ہمارے نیکیوں کے سکیل میں ہیویسٹ لمحہ بنا دے. اللہ اس علم کو ہمارے حق میں حجت بنا دے. اللہ ہمیں اس آخری عشرے میں اپنی تمام تر بہترین مغفرت عطا فرمائے. اللہ تعالیٰ تمام مرحومین کی مغفرت فرمائے. اللہ تعالیٰ تمام مسلمان امت پر اپنا رحم فرمائے. اللہ جس کی جہاں جو حاجت ہے اللہ اس کی وہ حاجت مکمل فرمائے. اللہ تعالیٰ اس گھر پر اپنی رحمت اور برکت نازل فرمائے. اللہ تعالیٰ ہم سب کی اولادوں کو ہمارے لیے اور ہمیں اپنے والدین کے لیے بہترین صدقہ جاریہ بنائے. اللہ ہمیں موت نہ دے مگر اس حال میں کہ ہم ایمان پر مکمل اپنے جمے ہوئے ہوں. اللہ ہمیں اپنی رضا اور جنت الفردوس عطا فرمائیے. اللہ ہمیں اس عمل کو احسن طریقے سے مکمل کرنے کی توفیق عطا فرمائیے. اللہ ہمیں شب قدر عطا فرمائیے اور ہم سب مسلمانوں کو بہترین عبادت کے ساتھ, مغفرت کے ساتھ, خیر و عافیت سے عید کا دن نصیب فرمائیے. اللہم احسن عاقبتنا فی الامور کلها واجرنا من خزی الدنیا وعذاب الاخرہ. اللہم انک عفو کریم تحب العفو فاعف عنی. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. جزاک اللہ خیرا.